कथामा तपाईँलाई स्वागत छ। यो सत्य घटना लगभग 2000 वर्ष अघि घटेको हो। यो एकजना यस्तो व्यक्तिको कथा हो जसको जीवन र शिक्षाहरूले सम्पूर्ण इतिहासका मानिसहरूमा विशेष प्रभाव पारेको छ। उहाँको कथा चारवटा पुस्तकहरूमा लेखिएको छ, जुन पुस्तकहरूलाई सुसमाचारहरू भनिन्छ। यीशुको समयमा लुका नाउँ भएको एकजना वैद्यले ती चारवटा पुस्तकहरू मध्ये एउटा पुस्तक लेखे। तिनले प्रत्यक्ष गवाहीले दिएको बयानको आधारमा सबै घटनाहरू होसियारी साथ लेखे। यीशुले बोल्नु भएको कुरा सुन्नु, जान्नु र उहाँले गर्नुभएका कामहरूको अनुभव गर्न यहाँ लुकाको विवरण प्रस्तुत गरिएको छ। विगत 2000 वर्षमा उहाँको जीवन र शिक्षाले सारा संसारभरिका मानिसहरूलाई प्रभाव पारेको छ। लाखौं मानिसहरूले यीशुको पछि हिँड्न समर्पित गरेका छन्, साथै उहाँद्वारा अरूहरूको जीवन परिवर्तन भएको देखेका छन्। यीशुको जीवन कथामा तपाईँ उहाँको अचम्म प्रकारले भएको जन्मको बारेमा सुन्नुहुनेछ, जुन जन्मको घोषणा स्वर्गदूतहरूले गरेका थिए र जसको बारेमा अगमवक्ताहरूले भविष्यवाणी गरेका थिए। यीशुले कतिजना व्यक्तिहरूलाई सच्याउँदै, कतिलाई रिस उठाउँदै अधिकारसहित परमेश्वरको राज्यको बारेमा प्रचार गर्नुभएको अनि उहाँका श्रोताहरूको जीवनमा प्रभाव पार्नुभएको कुरा सुन्नुहुनेछ। उहाँले गर्नुभएको धेरैवटा आश्चर्य कर्महरूद्वारा दुष्ट आत्माहरू र प्रकृतिमाथि यीशुको अधिकार र शक्ति थियो भन्ने कुरा सुन्नुहुनेछ। मानिसहरूप्रति उहाँको हृदयमा दया थियो, त्यसै कारण उहाँले धेरैजना बिरामी र रोगीहरूलाई निको पार्नुभयो र तिनीहरूको जीवनमा शान्ति ल्याउनुभयो। अन्तमा तपाईँ उहाँको मृत्युको घटनाद्वारा मन्त्रमुग्ध हुनुहुनेछ। अब हामी यीशुको कथा सुरु गर्नेछौँ, तपाईँ ध्यान लाएर सुन्नुहोला।
जुन बेला सीजर अगस्टस रोमी साम्राज्यको सम्राट थिए र महान हेरोद यहुदियाको राजा थिए, त्यस बेला परमेश्वरले गाब्रियल स्वर्गदूतले नासरत गाउँको एउटी कन्या केटी कहाँ पठाउनु भयो। त्यस कन्याको नाउँ मरियम थियो। स्वर्गदूतले तिनीसँग बोल्दै भने,
नडराऊ मरियम, किनभने तिमीले परमेश्वरबाट कृपा पाएकी छौ। अब हेर, तिमीले गर्भधारण गर्ने छौ र एउटा छोरो जन्माउने छौ। तिमीले उहाँको नाउँ येशु राख्ने छौ।
यो कसरी हुन सक्छ? म कन्या नै छु।
पवित्र आत्मा तिमीमा आउनुहुनेछ, यसै कारण जो जन्मनु हुनेछ उहाँ परमेश्वरका पुत्र कहलाइनु हुनेछ। उहाँको राज्यको अन्त्य हुने छैन।
दिनहरू बित्दै गए, मरियम गर्भवती भई वृद्ध अवस्थामा पुगेका तिनका आफन्त एलिसिबा र जक्रियाको पनि धेरै वर्षपछि बालक जन्मन लागे खबर उनले सुनिन्। मरियम आतुरीसँग त्यो गाउँमा गइन् जहाँ ती वृद्ध दम्पतिहरू बस्थे।
मरियम, बहिनी मरियम, स्त्रीहरूमा तिमी धन्य कि हौ र तिम्रो गर्भको फल धन्यको हो, किनभने तिम्रो अभिवादन मेरो कानमा पर्ने बित्तिकै बालक मेरो गर्भमा आनन्दले उफ्रियो।
मरियमले भाव विभोर हुँदै भनिन्,
मेरो प्राणले परम प्रभुको गुणगान गर्दछ र मेरो आत्मा मेरो मुक्तिदाता परमेश्वरमा रमाहाट गर्दछ। अब उपरान्त सबै पुस्ताले मलाई धन्य कि भन्ने छन्।
मरियम आफ्नो घर फर्किन् अनि उनको सुत्केरी हुने बेला आयो। त्यसपछि इजरायलमा शासन गर्ने रोमी सरकारले एउटा यस्तो कुराको घोषणा गर्यो जसको कारण योजनाहरूमा परिवर्तन गर्न कर लाग्यो।
नासरतका मानिसहरू हो, सुन, सीजर अगस्टसले गालिल र युद्याका मानिसहरूको जनगणना लिने आदेश दिएको छ। त्यसकारण सबैजनाले आफू जन्मेको ठाउँमा गएर आफ्नो आफ्नो नाम लेखाउनु पर्नेछ।
यसले गर्दा मरियम र उनका पति युसुफ आफ्नो नाम दर्ता गराउनको निम्ति गधामा चढेर एक हप्ताभन्दा अधिक समय लाग्ने पहाडी बाटोको यात्रा गरी बेथलेहम जानु पर्ने भयो। त्यहाँ पुगेपछि तिनीहरूले पाउमा बस्ने ठाउँ पाएनन्। मरियमको सुत्केरी हुने बेला आयो। अन्तमा एउटा गाईको गोठमा बसे। त्यही इलाकामा गोठालाहरूको एउटा झुन्डा थियो, जोहरू पालै पालो सुत्दै बगलको राखवाली गरिरहेका थिए। अचानक एउटा स्वर्गदूत देखा परे।
त्यो के हो? हा, त्यो के हो?
यो जुत्ती के को हो? अहो, यसले त आकाशै राख्न लाग्यो।
स्वर्गदूत, लौ हेर स्वर्गदूत,
भयभीत भएका गोठालाहरूसँग बोल्दै स्वर्गदूतले भने,
आज दाउदको सहरमा तिमीहरूका निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ।
आओ हामी त दाउदको सहर बेथलेहेममा जाउँ र के भएको रहेछ सो हेरौँ।
यो कुरा सुनेर गोठालाहरू खुसी भए। यहुदी परम्पराले तिनीहरू एक दिन मसीहा संसारमा जन्मनु हुनेछ र परमेश्वरको विरुद्धमा गरेका पापको निम्ति आफ्नो प्राण दिनुहुनेछ भन्ने शिक्षा दिएको थियो। त्यसकारण तिनीहरू त्यो भर्खर जन्मेको बालकलाई हेर्न हतार हतार गए। गोठालाहरूले चाँडै नै यसुब, मरियम र येसुलाई भेटाए। बालकलाई लुगाले भेरेर डुँडमा सुताइरहेको थियो। गोठालाहरू फर्केर जाँदा तिनीहरूले त्यस रात घटेको घटनाबारे सबैलाई बताए। संसारमा पठाएको उद्धारकर्ताको निम्ति तिनीहरूले परमेश्वरको प्रशंसा गरे। यहुदी व्यवस्था अनुसार आठौँ दिनमा बालकको खतना हुनु पर्थ्यो, जुन बेला महत्त्वपूर्ण धार्मिक रीति थियो। त्यसकारण एक हप्तापछि मरियम र यसुफले सानो बालकलाई यहुदियाको पहाडमा अवस्थित भएको राजधानी सहर यरुसलेममा लिएर गए। यो नयाँ परिवार साँगुरो र भिडभाड बाटोबाट भएर धार्मिक क्रियाकलापहरूको केन्द्र भव्य मन्दिरमा पुगे। तिनीहरू त्यसभित्र पस्दै गर्दा सिमोन नाम भएको एक धर्मी र भक्तजन तिनीहरूको अघि आए। परमेश्वरको पवित्र आत्माले सिमोनलाई तिनले ख्रिस्टले नदेखेसम्म तिनको मृत्यु हुने छैन भन्नुभएको थियो। बालक यसु नै चुनिएको व्यक्ति हुनुहुन्छ भन्ने थाहा पाएर सिमोनले उहाँलाई काखमा लिए र प्रार्थना गर्न थाले।
अब हे परमप्रभु, आफ्नो वचन अनुसार तपाईँले आफ्नो दासलाई शान्तिसँग बिदा दिनुहोस्, किनकि मेरा आँखाले तपाईँको उद्धार देखेका छन्। यो बालक नै हो जो परमेश्वरद्वारा चुनिनु भएको छ। तिमीहरू दुवैलाई आशिष होस्।
यसको केही समयपछि यो नयाँ परिवार नासतको आफ्नो घरमा फर्किए। मरियमले कहिले काहीँ आफ्नो छोरा जन्मदा घटेको असामान्य घटनाहरूको बारेमा सोच्ने गर्थिन्। उनले यी सबै कुराहरू आफ्नो मनमा राखिन्। समय बितेर गयो। येशु 12 वर्षको हुनु भएपछि उहाँको परिवार निस्तर चाड मनाउन यरुसलेममा गए। चाड सिद्धिएपछि तिनीहरू घर फर्के। बाटोमा जाँदै गर्दा येशु आफ्नो साथमा नभएको तिनीहरूले थाहा पाए। तीन दिनसम्म मरियम र यसुफले यरुसलेम सहरभरि उहाँलाई खोजे। अन्तमा येशुलाई मन्दिरको आँगनमा धार्मिक शिक्षाहरूको बिचमा बसेर तिनीहरूको कुरा सुन्दै तिनीहरूलाई प्रश्न गरिरहनु भएको भेटाए। सुन्नेहरू सबै उहाँको समाजशक्ति र उहाँका उत्तरहरूमा छक्क पर्थे।
यस्तो प्रश्नहरू गर्ने यिनी कसका छोरा हुन्?
उहाँलाई देखेर उहाँका आमा बाबु चकित भए। उहाँकी आमाले भनिन्,
छोरा, तिमीले हामीलाई यो के गरेको? हेर, तिम्रो बाबु र म हैरान भएर तिमीलाई खोजिरहेका थियौँ।
तपाईँहरूले मलाई किन खोज्नु भएको? के म आफ्नो पिताको घरमा हुनुपर्छ भनी तपाईँहरूलाई थाहा थिएन?
अनि उहाँ आफ्नो आमा बाबुसँग नासरतमा फर्कनुभयो, जहाँ उहाँ बुद्धिमा, कदमा र परमेश्वर र मानिसहरूको अनुग्रहमा बढ्दै जानुभयो। रोमी सम्राट तिबेरियसको 15 वर्ष शासनकालमा येशु प्राय 30 वर्ष पुगिसक्नु भएको थियो। मरियमकी आफन्त एलिसिबाको पुत्र युहन्ना कहाँ परमेश्वरको वचन आयो। युहन्नाले मानिसहरूका भिडहरूलाई पापबाट फर्किने, पानीको बप्तिस्मा लिने र परमेश्वरको निम्ति अलग हुने आह्वान गर्दै प्रचार गरे। मानिसहरूले तिनलाई बप्तिस्मा दिने युहन्ना भन्ने गर्थे।
आफ्ना आफ्ना पापहरूबाट फर्क र बप्तिस्मा ल्याऊ, अनि परमेश्वरले तिमीहरूका पापहरू क्षमा गर्नुहुनेछ।
आफ्नै सन्देशले युहन्नालाई यर्दन नदीको किनारमा ल्यायो, जहाँ मानिसहरूको ठुलो भिडसँग बोल्न सकिन्थ्यो। तिनको सन्देशमा विश्वास गर्नेहरू सबैलाई तिनले पानीले बप्तिस्मा दिए।
यसैया अगम वक्ताको पुस्तकमा यसो लेखिएको छ, उजाड स्थानमा एकजना कराउनेको आवाज, परम प्रभुको मार्ग तयार पार, उहाँको पद सोझो बनाओ, हरेक घाटी पुरिनेछ र हरेक पहाड र हरेक डाँडा समतल बनाइनेछ, बङ्गा टेढा बाटोहरू सोझो हुनेछन् र अप्ठ्यारा बाटोहरू सम्भव हुनेछन् र सबै प्राणीले परमेश्वरको मुक्ति देख्ने छन्।
हामीले के गर्ने?
भन्नुहोस्, हामीले के गर्नुपर्छ?
हामीले के गरौं भन्ने तपाईँ चाहनुहुन्छ?
जससँग दुईवटा दौरा छन् त्यसले नहुनेलाई एउटा दिइहालोस् र जससँग खाने कुरा छ त्यसले पनि बाँडचुड गरोस्।
गुरुज्यू, हामी कर उठाउनेहरू हौ,
हामीले के गर्ने?
तिमीहरूलाई खटाएको भन्दा बेसी नल्याऊ।
त्यो भिडमा रोमी सिपाहीहरू पनि थिए, तिनीहरू पनि प्रश्न गर्न चाहन्थे।
हामीले चाहिँ के गर्ने?
कसैबाट जबरजस्ती पैसा नल्याऊ, कसैमाथि झुटो दोष नलगाऊ, आफ्नो तनखामा सन्तुष्ट रह।
हामीलाई भन्नुहोस्, के तपाईँ ख्रिस्ट हुनुहुन्छ?
म तिमीहरूलाई पानीले बप्तिस्मा दिन्छु, तर एकजना म भन्दा शक्तिशाली आउँदै हुनुहुन्छ, जसको जुत्ताको फित्ता खोल्ने लायकको म छैन। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। निफन्ने नाङ्लो उहाँको हातमा छ, जसले खाला राम्ररी सफा पार्नुहुनेछ र गहुँ आफ्नो धनसारमा जम्मा गर्नुहुनेछ।
मानिसहरूले बप्तिस्मा लिइरहेका थिए। येशू पनि युहन्नाको हातबाट यार्दनमा बप्तिस्मा लिन भनी गालिलको नासरतबाट आउनुभयो। युहन्ना उहाँलाई बप्तिस्मा दिन राजी भए। बप्तिस्मा लिएपछि परमेश्वरको पवित्र आत्मा ढुकुरको रूपमा उहाँमाथि ओलन भयो र स्वर्गबाट एउटा यस्तो आवाज आयो, यिनै मेरा प्रिय पुत्र हुन् जससँग म अति प्रसन्न छु। येशूलाई परमेश्वरको आत्माले उजाड स्थानमा लैजानुभयो, जहाँ 40 दिनसम्म शैतानले उहाँको परीक्षा गर्यो। ती दिनहरूमा उहाँले केही खानु भएन, उहाँ साह्रै भोकाउनु भएको थियो। शैतान येशू भन्दै उहाँ कहाँ आयो,
तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ भने यस ढुङ्गालाई रोटी बन्ने आज्ञा दिनुहोस्।
येशूले धर्मशास्त्रबाट त्यसलाई जवाफ दिँदै भन्नुभयो,
लेखिएको छ, मानिस रोटीले मात्र बाँच्दैन तर परमेश्वरको मुखबाट निस्कने हरेक वचनले बाँच्नेछ।
फेरि केही समयपछि शैतानले येशूलाई जगतका सबै राज्यहरू देखाउँदै भन्यो,
म यो सारा अधिकार र यिनको गौरव तपाईँलाई दिनेछु, किनभने सबै मलाई सुम्पिएका छन् र म जसलाई इच्छा गर्दछु त्यसलाई दिदछु। तपाईँले मलाई दण्डवाद गर्नुभयो भने यी सबै तपाईँका हुनेछन्।
लेखिएको छ, तैँले परमप्रभु आफ्नो परमेश्वरलाई धन्यवाद गर्नु र उहाँको मात्र सेवा गर्नु।
अन्तमा शैतानले उहाँलाई राजधानी सहर यरुसलेमको ढुङ्गाको भव्य मन्दिरको टुप्पोमा लगेर यसो भन्यो,
तपाईँ परमेश्वरको पुत्र हुनुहुन्छ भने यहाँबाट हाँ पार्नुहोस्, किनभने लेखिएको छ, उहाँले तिम्रो रक्षा गर्न आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ र तिनीहरूले तिमीलाई हात हातै थाम्नेछन्, नत्र तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछ।
यसो भनिएको छ, तैँले परमप्रभु आफ्नो परमेश्वरको परीक्षा नगर्नु।
येशूको यस्तो आत्मिक परीक्षा भएको केही समयपछि उहाँ उत्तरतिरको नासरतमा आउनुभयो, जुन गाउँमा उहाँले आफ्नो बाल्यकाल बिताउनु भएको थियो। सबत दिनमा येशू आराधना र शिक्षाको निम्ति स्थानीय सभाघरमा जानुभयो। सभाघरको अगुवाको अनुरोधमा उहाँले धर्मशास्त्रबाट एउटा खण्ड पढ्नुभयो,
परमप्रभुको आत्मा ममाथि छ, किनभने गरिबहरूलाई सुसमाचार सुनाउनको निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ, कैदीहरूलाई छुटकाराको घोषणा गर्न र अन्धहरूलाई दृष्टि दिन, थिचोमिचोमा परेकाहरूलाई स्वतन्त्र गराउनको निम्ति र परमप्रभुले आफ्नो जनको उद्धार गर्ने समय आएको छ भने घोषणा गर्न पठाउनु भएको छ।
उहाँ राम्ररी बोल्नुहुन्छ।
आज धर्मशास्त्रको यो वचन तिमीहरूले सुन्दा सुन्दै पुरा भएको छ।
धर्मशास्त्र पुरा भएको छ रे?
प्रतिज्ञा केवल ख्रीष्टले मात्र पुरा गर्न सक्नुहुन्छ,
हामी कसरी जानौ?
निसन्देह तिमीहरूले मलाई यो उखान भन्नेछौ, हे वैद्य आफैलाई निको पार, कर्पणमा तिमीहरूले जे जति गर्यो भने हामीले सुनेका थियौँ ती यहाँ आफ्नो सहरमा पनि गर। म तिमीहरूलाई भन्दछु, कुनै पनि अगमवक्तालाई उनको आफ्नो देशमा स्वागत हुँदैन।
यसो भन्नुभएर येशूले आफैलाई मानिसहरूको उद्धार गर्न आउनु भएको परमेश्वरको अभिषिक्त जन ख्रीष्ट ठहराउनु भयो। मानिसहरूको भिडले उहाँलाई भिडबाट तलतिर खसालिदिन खोजे, तर उहाँ तिनीहरूको बीचबाट छिरेर निस्किजानु भयो। येशूको आत्मिक कार्यहरूमा वृद्धि भएपछि उहाँले चेलाहरूलाई भेला गर्न थाल्नुभयो, जोहरूलाई उहाँले आउनेवाला परमेश्वरको राज्यको सुसमाचार फैलाउनको निम्ति तयार गर्न सक्नुहुन्थ्यो। गालिलको सानो समुद्रमा उहाँले केही जालहरूलाई आफ्नो जालहरू धोइरहेको भेटाउनु भयो। तिनीहरूको नाउँ सिमोन पत्रुस, याकुब र युहन्ना थिए। छेवैमा दुईवटा ढुङ्गाहरू पनि थिए। येशू ती दुई मध्ये सिमोनको ढुङ्गामा चढ्नुभयो। अनि उहाँले ढुङ्गालाई किनारबाट अलिक पर लैजान लाउनुभयो। त्यसपछि उहाँले ढुङ्गामा बसेर मानिसहरूको भिडलाई शिक्षा दिन लाग्नुभयो। बोलिसक्नु भएपछि उहाँले सिमोनलाई भन्नुभयो,
ढुङ्गालाई गहिरोतिर लैजाऊ र माछा पक्रनलाई जाल हान।
गुरुजू, हामीले रातभरि मेहनत गरेर पनि केही फेला पार्न सकेनौँ, तापनि तपाईँ भन्नुहुन्छ भने एकपल्ट जाल हान्नेछु।
यसो ढुङ्गामा नै हुनुहुन्थ्यो। तिनीहरूले उहाँले भने जस्तै गरे। तिनीहरूले थुप्रो माछा पक्रे र तिनीहरूको जाल फाट्न लागे।
छिटो तानो तिमीहरू पनि ढुङ्गा लिएर आऊ र हामीलाई सहायता गर, छिटो।
तिनीहरू आए र दुवै ढुङ्गाहरू माछाले भरिए, यहाँसम्म कि ढुङ्गाहरू डुब्न लागे। यो आचार्य कर्मद्वारा सिमोन पत्रुस चकित भए। तिनी श्रद्धा र आदर सहित नम्र भई येशूको अघि घोप्टो परे।
हे प्रभु, मबाट जाइजानुस्, किनकि म पापी मानिस हुँ।
नडराओ, अब उपरान्त तिमीले मानिसहरूलाई पक्रने छौ।
रातभरि परमेश्वरसँग प्रार्थना गर्नुभएपछि येशूले 12 जनालाई आफ्नो विशेष चेलाहरूको रूपमा चुन्नुभयो, जुन चेलाहरूलाई उहाँले सुसमाचार फैलाउनको निम्ति तयार पार्न लाग्नुभएको थियो। जालहरू मध्येबाट उहाँले पत्रुस, आन्द्रियस, याकुब र युहानलाई चुन्नुभयो। उहाँले कर उठाउने मती, थोमा, अल्फेसका छोरा याकुब, उग्रपन्थी भनिने सिमोन, याकुबका छोरा यहुदा र विश्वासघाती यहुदा इस्करियोती सहित फिलिप र बर्थोलोमाईलाई पनि चुन्नुभयो। यहुदिया, यरुसलेम र वरिपरिका इलाकाका मानिसहरूले प्रायः येशूलाई खोज्थे। तिनीहरू उहाँको शिक्षा सुन्न, आफ्ना आफ्ना रोगहरूबाट निको हुन र दुष्ट आत्माहरूको पीडाबाट छुटकारा पाउन चाहन्थे।
प्रभु, हामीलाई तपाईँको खाँचो छ।
अरूहरू विशेष गरी परमेश्वरको राज्यको बारेमा उहाँको वचन सुन्न आउँथे। येशूको वचनले तिनीहरूको हृदयलाई छुन्थ्यो। उहाँको वचन सुनेर कतिको जीवन सुधार हुन्थ्यो, अरूहरू चाहिँ रिसाउँथे। येशूले परमेश्वरको दृष्टिमा कसरी धन्यको हुन सकिन्छ भन्ने कुरा बताउनुभयो।
धन्य तिमी दिनुहुनेहरू, किनभने परमेश्वरको राज्य तिमीहरूकै हो। धन्य तिमी अहिले भोकाउनेहरू, किनभने तिमीहरू तृप्त हुनेछौ। धन्य तिमी अहिले रुनेहरू, किनभने तिमीहरू हाँस्नेछौ। धन्य तिमीहरू जब मानिसहरूले तिमीहरूलाई मानिसको पुत्र खाति घृणा गर्नेछ र दुष्ट ठाने तिमीहरूको नाउँलाई अपमान गर्नेछ, त्यस दिन रमाऊ र खुसीले उफ्र, किनभने स्वर्गमा तिमीहरूको इनाम ठुलो हुनेछ, किनकि तिनीहरूका पुर्खाहरूले अगमवक्तालाई त्यसै गरे थिए।
17, 18, 19, 20
मसँग यति मात्र छ,
तसँग यति मात्रै छ रे।
तर धिक्कार तिमी धनीहरू, किनभने तिमीहरूले आफ्नो सुख चयन पाइसकेका छौ।
धनी हुन नचाहने व्यक्ति त पागलै होला।
धिक्कार तिमी अहिले हाँस्नेहरू, किनभने तिमीहरू शोक गर्नेछौ र रुनेछौ। धिक्कार तिमीलाई जब सबै मानिसहरूले तिमीहरूको प्रशंसा गर्नेछ, किनकि जसरी नै तिनीहरूका पुर्खाहरूले झुटा अगमवक्तालाई गर्थे। तर तिमी सुन्नेहरूलाई म भन्दछु, आफ्नो शत्रुलाई प्रेम गर।
के रे, शत्रुलाई प्रेम गर्नु रे?
घृणा गर्नेहरूलाई भलाई गर, सराप्नेहरूलाई आशीर्वाद देऊ, दुर्व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर। तिमीहरूलाई एउटा गालामा चड्काउनेलाई अर्को पनि थापिदेऊ, तिम्रो खास्टो खोज्नेलाई तिम्रो दौरा पनि लान देऊ, तिमीसित माग्ने हरेकलाई देऊ, तिम्रो चिजबिज लानेसँग फेरि नमाग, जसो मानिसहरूले तिमीसँग गरून् भन्ने तिम्रो इच्छा गर्दछौ, तिमीहरूले पनि तिनीहरूसँग त्यसै गर।
तर निश्चय उहाँले यो रोमीहरूको सम्बन्धमा भन्नु भएको होइन।
ओहो, त्यो घिन सामारेको त झन् कुरै नगरौँ, परमेश्वरले समय तिनीहरूलाई प्रेम गर्नुहुन्न।
अरूको न्याय नगर र तिमीहरूको पनि न्याय गरिने छैन, अरूहरूलाई दोषी नठहराऊ र तिमीहरू पनि दोषी ठहरिने छैनौ, क्षमा गर र तिमीहरूलाई पनि क्षमा गरिनेछ, किनकि जुन नापले तिमीहरू दिन्छौ त्यही नापा तिमीहरूले पनि फिर्ता पाउनेछौ।
प्रभु, हामीलाई बाटो देखाउनुहोस्।
तिमीहरूलाई प्रेम गर्नेहरूसँग मात्र प्रेम गर्दछ भने तिमीहरूलाई के लाभ भयो, किनकि पापीहरूले पनि आफूलाई प्रेम गर्नेहरूसँग प्रेम गर्दछन्। तिमीहरूको भलाइ गर्नेहरूलाई भलाइ गर्दछ भने तिमीहरूलाई के लाभ भयो? किनकि पापीहरूले पनि त्यसै गर्दछन्। तर आफ्ना शत्रुहरूलाई प्रेम गर र तिनीहरूको भलाइ गर, फेरि पाउने आशा नराखी ऋण देऊ र तिमीहरूको इनाम ठुलो हुनेछ, अनि तिमी परमेश्वरको सन्तान ठहरिनेछौ, किनकि उहाँ बैगुनी र स्वार्थीमाथि कृपालु हुनुहुन्छ। तिमीहरूका पिता कृपालु हुनुभए झैँ तिमीहरू पनि कृपालु हौ।
यहुदीहरूले बाटो हिँडिरहेको त्यस चुनिएको जन येशु नै हुनुहुन्छ कि भनी बुझ्नलाई सिमोनले येशूलाई आफ्नो घरमा भोजन गर्ने निम्तो दिए। येशु र उहाँका चेलाहरू सिमोनको घरमा आए अनि आफ्नो जुत्ताहरू ढोका बाहिर नै खोले। उहाँहरू चाँडै भोजन गर्ने कोठामा जानुभयो। सबैजना बसे अनि भोजन पर्खन थाले। एक अनैतिक जीवन जिउने एउटी स्त्री एकाएक एउटा सिसीमा अतर लिएर आइन्। येशूले त्यस घरमा भोजन गरिरहनु भएको छ भन्ने कुरा उसले सुनेकी थिए।
उसले यहाँ के गर्दैछिन् मलाई थाहा छैन।
त्यो स्त्री हतार हतार येशूको छेउमा गइन्, आफ्नो आँसुहरूले उहाँको पाव पखालिन् अनि उसको लामो कपालले उहाँको पावहरू पुछ्दै चुम्बन गरिन्। सिमोनले मन मना यसो भन्यो,
यदि साँच्चै अगमवक्ता हुँदा हुन् त यिनलाई चुनेको हो र कस्तो स्त्री हो भनी यिनले जान्ने थिए। यस स्त्रीको जीवन कति पापमै छ भन्ने कुरो जान्ने थिए।
त्यो स्त्रीले सिसी खोलिन् अनि अतार येशूको पावमा घस्न लागि। आफूलाई निम्ति दिने व्यक्तिलाई हेर्दै येशूले भन्नुभयो,
सिमोन म यस स्त्रीलाई चिन्छु। मैले तिमीलाई केही भन्नु छ। कोही साहुकारका दुई ऋणीहरू थिए। एउटाले 500 रुपियाँ र अर्काले 50 रुपियाँ ऋण लिएका थिए। तिनीहरू दुवैले त्यो तिर्न नसक्दा तिनले दुवैलाई माफी दिए। अब यी दुईमध्ये कुन चाहिँले तिनलाई बढी प्रेम गर्नेछ?
मलाई लाग्छ जसले बढी क्षमा पायो त्यसैले बढी प्रेम गर्नेछ।
तिमीले ठिकै भन्यौ। यस स्त्रीलाई देख्छौ, म तिम्रो घरभित्र आएँ, तिमीले मलाई पाउ धुने पानी पनि दिएनौ, तर यसले मेरो पाउ आँसुले भिजाए र आफ्नो केशले पुछिन्। तिमीले चुम्बन गरी मलाई स्वागत गरेनौ, तर यसले त यहाँ म आएदेखि नै मेरो पाउ चुम्बन गर्न छोडेकी छैन। तिमीले मेरो शिरमा तेल घसिदिएनौ, तर यसले त मेरा खुट्टामा अत्तर घसेकी छे। यसकारण म तिमीलाई भन्दछु, यसका पाप जो धेरै छन् क्षमा भएका छन्, किनकि यसले बढी प्रेम देखाए। तर जसलाई थोरै क्षमा गरिन्छ त्यसले थोरै प्रेम गर्दछ।
त्यसपछि उहाँले त्यस स्त्रीलाई भन्नुभयो,
तिम्रा पापहरू क्षमा भएका छन्, तिम्रो विश्वासले तिमीलाई बचाएको छ, शान्ति साथ जाऊ।
व्यापारीहरू, जालहारीहरू र व्यवसाय गर्नेहरू गालिलमा येशूले शिक्षा दिनुभएको सुन्न आए। त्यो भिडमा किसानहरू पनि थिए। तिनीहरूले येशूको निम्ति परमेश्वरको राज्यको बारेमा शिक्षा दिने मौका उपलब्ध गराए।
एउटा बिउ छर्न निस्क्यो र छर्दा हुँदा केही बाटोको छेउमा परे र ती मानिसका खुट्टाले कुल्चिए र आकाशका पन्छीले खाइहाले। अरू बिउ ढुङ्गेनी जमिनमा परे र ती उम्रिने बित्तिकै सुके, किनभने त्यो जमिन ओभानो थियो। केही बिउ काँडाको झाङमा परे र तिनका साथमा काँडाको झाङ पनि बढेर आयो र तिनलाई बढ्न दिएन। कति चाहिँ असल जमिनमा परे र उम्रेर 100 गुणा फल फलाए।
उहाँका नजिकका चेलाहरूले यस दृष्टान्तको बारेमा प्रश्न सोध्न उहाँलाई भिडबाट केही पर लगे।
गुरुज्यू, भिडहरूको अघि तपाईँ किन दृष्टान्तहरूमा बोल्नुहुन्छ?
तिमीहरूलाई परमेश्वरको राज्यको भेद जान्ने ज्ञान दिएको छ, तर अरूहरूको निम्ति चाहिँ यो दृष्टान्तद्वारा आउँछ। तिनीहरूले हेरेर पनि नदेखुन् र सुनेर पनि नबुझुन्। दृष्टान्तको अर्थ यो हो, बिउ चाहिँ परमेश्वरको वचन हो। बाटोको छेउमा खसेको बिउ तिनीहरू हुन् जसले सुन्छन्, तर वचन सुनेर विश्वास नगरुन् र नबाँचुन् भनी शैतानले आएर तिनीहरूको हृदयबाट वचन लगिहाल्छ। डुङ्गेनी जमिनमा पर्ने बिउ चाहिँ तिनीहरू हुन् जसले वचन सुनेर खुसी साथ त्यो ग्रहण गर्छन्, तर तिनको जरा हुँदैन। केही समयको लागि तिनीहरूले विश्वास गर्छन्, तर परीक्षाको बेला तिनीहरूको पतन हुन्छ। काँडाहरूको बिचमा पर्ने चाहिँ तिनीहरू हुन् जसले सुन्छन् तर पछि यस जीवनका चिन्ता धन सुख चैनमा परेर बढ्न पाउँदैन तर तिनका फल पाक्न पाउँदैन। अनि असल जमिनमा पर्ने चाहिँ तिनीहरू हुन् जसले वचन सुनेर निष्कपट भला हृदयमा त्यसलाई जोगाइराख्छन्।
येशूले गालिलको दैनिक जीवनको अर्को उदाहरण दिनुहुँदै यो शिक्षामा जोड दिनुभयो।
कसैले बत्ती बालेर भाँडाले छोप्दैन वा खाटमुनि राख्दैन तर भित्र आउनेहरूले उज्यालो होस् भने सामदानमा राख्दछन्। जुन कुरा लुकाइएको छ त्यो प्रकट हुनेछ अनि छोपिएका हरेक कुरा ज्योतिमा ल्याइनेछ। यसकारण होसियार रहो, तिमीहरू कसरी सुन्छौ, किनकि जससँग छ त्यसलाई अझ दिइनेछ र जससँग छैन त्यससँग जे छ भने त्यसले ठान्छ त्यो पनि त्यसबाट खोसिनेछ।
गुरुज्यू, तपाईँका आमा र भाइहरू तपाईँलाई भेट गर्ने इच्छाले बाहिर उभिरहेका छन्।
मेरी आमा र मेरा भाइहरू तिनै हुन् जसले परमेश्वरको वचन सुन्छन् र पालन गर्छन्।
एक दिन येशु सानो तर कहिले कहीँ खतरनाक हुने गालिलको झिलको पारीपट्टि जाने उद्देश्यले आफ्नो चेलाहरूसँग ढुङ्गामा चढ्नुभयो। ढुङ्गामा जाँदै गर्दा येशु भुसुक्क निदाउनु भयो।
आधी आउला जस्तो छ त,
डरा त आधी आउला जस्तो छ।
त्यहाँ आधी आयो, ढुङ्गाले पल्टाउला कि जस्तो भयो। तापनि येशु अझ निदिरहनु भएको थियो। पतरसले हताश भएर उहाँलाई बिउजाउँदछ।
हामी डुब्न लाग्यौँ, ढुङ्गा पानीले भरिन लाग्यो, हामी डुब्न लाग्यौँ, हामीलाई बचाउनुहोस् गुरुज्यू।
उहाँले उठेर बतास र प्रचण्ड लहरलाई हकार्नुभयो र आँधीलाई शान्त पार्नुभयो।
हामी बाँच्यौँ।
तिमीहरूको विश्वास कहाँ गयो?
आँधीलाई शान्त पार्नु भएपछि येशू र उहाँका चेलाहरू ढुङ्गामा चढेर गेरासेनेसको प्रदेशमा आइपुग्नुभयो। ढुङ्गा किनारमा पुगेपछि केही पर सुँगुरको बथान देखिन्थ्यो। येशू पाखामा उत्रिनु भएपछि उहाँले एकजना नाङ्गो मानिसले भेटाउनु भयो जसलाई भूत लागेको थियो। त्यो उहाँको सामु घोप्टो पर्यो।
सर्वोच्च परमेश्वरको पुत्र येशू, तपाईँको मसँग के काम? बिन्ती गर्दछु, मलाई दण्ड नदिनुहोस्।
तेरो नाम के हो?
मेरो नाम फौज हो। प्रभु, हामीलाई अदर कुण्डमा नपठाउनुहोस्, बरु हामीलाई सुँगुरहरू भित्र पठाउनुहोस्।
येशूले ती भूतहरूलाई सुँगुरहरू भित्र पस्ने आज्ञा दिनुभयो। ती सुँगुरहरू भित्र पसेर त्यो बथान भिडतिर दगुरे। ती सुँगुरहरू भिडबाट तल झिलमा खसेर डुबेर मरे। ती सुँगुर चराउनेहरू डराएर रिसाए पनि।
जैजा, ए जादुवाला, यहाँबाट जैजा, जैजा, जैजा।
अघिको त्यो पागल जस्तो डरलाग्दो मानिस लुगा लाएर येशूको चरणमा बस्यो। जब येशू त्यहाँबाट हिँड्न लाग्नुभयो त्यो मानिस पनि उहाँको पछि लाग्न चाह्यो।
तपाईँ जता जता जानुहुन्छ प्रभु, मलाई पनि आउन दिनुहोस् प्रभु।
आफ्नो घर जाऊ र परमेश्वरले तिम्रो निम्ति जे गर्नुभयो सो बारे बताऊ।
त्यो व्यक्तिले येशूले भन्नुभए जस्तै गर्यो। गेरासेनसमा ऊ जहाँ जहाँ गयो त्यहाँ त्यहाँ उसले छुटकारा पाएको कुराहरू र येशूले कसरी उसको जीवन बदल्नु भयो भन्ने कुरा मानिसलाई बतायो। कफरनहूमको व्यस्त शहरमा गालिलको समुद्रमा येशूले परमेश्वरको राज्यको बारेमा सुन्न चाहने श्रोताहरू पाउनुभयो। भिडबाट अचानक यायरस नभएको व्यक्ति निस्केर आयो। तिनी स्थानीय यहुदी सभाघरका शासक थिए। यायरसले येशूसँग बिन्ती गर्यो,
येशू, येशू, मेरो बिन्ती छ, मेरो 12 वर्ष पुगेकी एक मात्र छोरीलाई बचाउनुहोस्, ऊ मर्न लागेको छ, प्रभु दया गरी मसँग आइदिनुहोस्।
येशू भिडलाई त्यही छोडेर त्यो शासकसित उसको घरमा जानुभयो। बाटोमा जाँदा जाँदै शासकको घरबाट एकजना मानिस आइपुग्यो।
यायरस, म दुखी छु, तपाईँकी छोरी मरी, अब गुरुलाई कष्ट नदिनुहोस्।
येशू,
नडराउ, विश्वास मात्र गर र त्यो निको हुनेछ।
येशूको वचन सुनेर यायरस शान्त भयो अनि उहाँहरू तिनको घरतिर लाग्नु भयो। शोक गर्नेहरूको ठुलो झुन्ड अघिबाटै भेला भइसकेका थिए, जोरले बिलौना गर्दै छाती पिटिरहेका थिए। तर जब उहाँहरू आँगनमा पुग्नु भयो तब उहाँले पत्रुस, याकुब, युहन्ना र बालिकाका बाबु र आमा बाहेक अरू कसैलाई घरभित्र पस्न दिनु भएन। उहाँले त्यस केटीलाई सुकुलमा सुताएको भेटाउनु भयो। येशू निहुरिनु भयो र त्यसको हात समातेर यसो भन्नुभयो,
नरो, ऊ मरेकी छैन तर सुतेकी छे। नानी, उठ।
त्यस केटीले आँखा खोली र पूर्ण स्वास्थ्य भई उठेर बसिन्।
के हुँदैछ? मेरी छोरी जीवित भई।
उसलाई केही खान देऊ। म तिमीलाई भन्दछु, यहाँ जे भयो त्यसको बारेमा कसैलाई नभन्नु।
येशू गालिलमा जहाँ जहाँ जानुभयो त्यहाँ मानिसहरूको ठुलो भिड जम्यो। मानिसहरू यस दयालु गुरुलाई हेर्न र उहाँको शक्तिशाली सन्देश सुन्न चाहन्थे।
तिमीहरूलाई म भन्दछु, आफ्नो प्राणको निम्ति के खाऊ र शरीरको निम्ति के पहिरौ भनी चिन्तित नहो, किनकि प्राण भोजनभन्दा र शरीर वस्त्रभन्दा ठुलो हो। कागहरूलाई विचार गर, तिनीहरू न त छर्दछन् न कट्ने नै गर्दछन्। तिनीहरूको न त भण्डार न ढुकुटी नै छ, तर पनि परमेश्वरले तिनीहरूलाई खुवाउनुहुन्छ। तिमीहरू चराचुङ्गीभन्दा ज्यादै बढी मोलका छौ।
तर के हामीले आफ्नो वास्ता गर्नु पर्दैन र?
तिमीहरू मध्ये कसले फिक्री गरेर आफ्नो आयुमा एक घडीसम्म पनि थप्न सक्छ? यदि तिमीहरू त्यतिको सानो काम पनि गर्न सक्दैनौ भने अरू कुराको चिन्ता किन गर्दछौ? लिली फुललाई विचार गर, कसरी तिनीहरू बढ्छन्। तिनीहरू न त परिश्रम गर्छन् न काट्दछन्। तापनि सुलेमान राजा पनि आफ्नो सारा गौरवमा यी मध्ये एउटा जतिको पनि विभूषित थिएन। यदि आज हुने र भोलि आगोमा फालिने मैदानको घाँसलाई परमेश्वरले यसरी पहिरिनुहुन्छ भने, हे अल्पविश्वासी हो, उहाँले तिमीहरूलाई झन् कति धेरै पहिरिनुहुनेछ।
त्यसपछि चेलाहरूलाई आफ्नो साथमा लिई उहाँ बेसेद्धा भन्ने सहरमा जानुभयो। तर यो थाहा पाएर भिडहरू उहाँको पछि पछि लागे। उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो र परमेश्वरको राज्यको विषयमा सुनाउनुभयो र निको हुन आवश्यक भएकाहरूलाई निको पार्नुभयो। साँझमा 12 जना चेलाहरू उहाँको पछि आए।
गुरुज्यू, भिडलाई बिदा दिनुहोस् र तिनीहरू गएर आसपासका बस्ती र गाउँ हुँदा बास बसौँ र भोजनको व्यवस्था गरौँ, किनकि यहाँ हामी सुनसान ठाउँमा छौँ।
तिमीहरूले नै तिनीहरूलाई खाना देऊ।
तर हामीसित 5 रोटी र 2 माछा मात्र छन्।
येशूले आफ्ना चेलाहरूलाई आदेश दिँदै भिडलाई 50-50 पङ्क्तिमा बस्न लाउनुभयो। त्यसपछि प्रार्थना गर्नको निम्ति उहाँले हात उठाउनु भयो।
तपाईँ धन्यको हुनुहुन्छ, हे परमप्रभु परमेश्वर, जसले पृथ्वीबाट भोजन उमार्नुहुन्छ।
येशूले रोटीहरू र माछाहरू भाँच्नुभयो र उहाँका चेलाहरूका डालाहरू भरिदिनुभयो। जोहरूको ती खानेकुरा भिडलाई बाँडिदिए। 5,000 पुरुषहरू लगायत धेरैजना स्त्रीहरू र बच्चाहरूले खाए र तृप्त भए।
साँच्चै कस्तो अचम्मको काम,
विश्वासै गर्न नसकिने।
येशूका चेलाहरूले मानिसहरूका झुन्डाहरूमा गएर उब्रेको भोजन बटुले सबै मिलाएर तिनीहरूले 12 डालाहरू भरि उठाए। एकपल्ट येशू एक्लै प्रार्थना गरिरहनु भएको थियो। उहाँ चेलाहरू कहाँ आउनुभयो र एउटा प्रश्न सोध्नुभयो।
मानिसहरूले मलाई को हो भन्छन्?
तिनीहरूको पक्षमा पत्रुसले जवाफ दिए।
कसैले बप्तिस्मा दिने युहन्ना भन्छन्, कसैले एलिया, र अरूहरूले भन्छन् पहिलेका कोही अगमवक्ताहरू मध्ये एकजना फेरि उठेका छन्।
तर तिमीहरू चाहिँ के भन्छौ, म को हुँ?
तपाईँ परमेश्वर ख्रिष्ट हुनुहुन्छ।
तिमीहरूले यी कुरा कसैलाई नभन्नु। मानिसको पुत्रले धेरै दुःख उठाउनु पर्छ र तिरस्कृत हुनुपर्छ। ऊ मारिनेछ तर तेस्रो दिनमा मृतकबाट जीवित भए उठ्नेछ।
येशूले प्राणदण्ड पाएर उहाँको मृत्यु हुने कुराको घोषणा गर्नुभयो। उहाँले तेस्रो दिनमा आफू बौरी उठ्ने प्रतिज्ञा पनि गर्नुभयो। तर उहाँका चेलाहरूले उहाँको कुरा बुझेनन्। एक दिउँसो चेलाहरूलाई हर्मोन पहाडको फेदमा लैजानुभयो। ग्रीष्मकालीन साँझको शीतकालमा उहाँले आफ्ना नजिकका चेलाहरू पत्रुस, याकुब र युहन्नालाई प्रार्थना गर्न आफ्नो साथमा पहाडमा जानको निम्ति चुन्नुभयो।
ओहो, कति उकालो, म त फत्रकै थाके।
ती तीनैजना चेलाहरू निदाए, तर येशूले प्रार्थना गर्नुभयो। उहाँको मुहार सूर्य जस्तै चम्किलो भयो अनि उहाँको वस्त्र सेतो उज्जवल भयो।
पत्रुस, के गर्दैछौ?
निदाएका चेलाहरू बिउजे र युगौं अघिका दुई अगमवक्त मोसा र एलियाहरू येशूसित बातचित गरिरहेका देखे।
तपाईले परमेश्वरको प्रतिज्ञा पूरा गर्नुहुन्छ,
तपाई यरुशलेममा मर्नुहुनेछ।
ती अगमवक्तहरू बिदा हुन लाग्दा पत्रुसले भने,
गुरुज्यू, हामी यही बस्नु असल रहेछ। हामी तीनवटा डेराहरू बनाऊ, तपाईँको निम्ति एउटा, एउटा मोसाको निम्ति र एउटा एलियाको निम्ति।
तर त्यति नै बेला एउटा ठुलो चहकिलो बादल आएर पहाडलाई ढाक्यो। येशूका भयभीत चेलाहरूले बादलबाट एउटा यसो भन्ने आवाज सुने, यिनी मेरा प्रिय पुत्र हुन् जसलाई मैले छानेको हुँ। पहाडमा यस्तो अनौठो घटना भएपछि येशू पत्रुस, याकुब र युहन्नाको साथमा अन्य चेलाहरू भएको ठाउँमा फर्केर आउनुभयो, जहाँ एकजना भूत लागेको ठिटो पनि थियो।
वहाँ आउँदै हुनुहुन्छ, हेर, वहाँ यतै आउँदै हुनुहुन्छ।
गुरुज्यू, गुरुज्यू, बिन्ती छ, मेरो छोरालाई हेरिदिनुहोस्, दया गरी सहायता गर्नुहोस्। यो मेरो एकमात्र छोरो हो। मैले तपाईँका चेलाहरूसँग बिन्ती गरेँ, तर तिनीहरूले जाति पार्न सकेनन्।
हे अविश्वासी र हट्टी पुस्ता, म कहिलेसम्म तिमीहरूसँग रहँला र तिमीहरूलाई कतिसम्म सहन गरौँ? तिम्रो छोरालाई यहाँ ल्याऊ।
त्यति नै बेला भूतात्माले त्यसलाई पछाडि हाल्यो र ऐठान पार्यो। येशूले त्यस अशुद्ध आत्मालाई निस्कने आज्ञा दिनुभयो र त्यो छिटो तुरुन्तै निको भयो। एक दिन उहाँका चेलाहरू उहाँसित गाउँको बाटो भएर गइरहनु भएको बेला एकजना मानिस उहाँ कहाँ आएर यसो भन्यो,
गुरुज्यू, म तपाईँको पछि लाग्नेछु, तर पहिले मलाई मेरो परिवारसँग बिदा लिन दिनुहोस्।
आफ्नो हात हलोमा लगाएर पछितिर हेर्ने कोही पनि परमेश्वरको राज्यको योग्य हुँदैन। कोही म पछि आउने इच्छा गर्छ भने त्यसले आफूलाई भुल्नुपर्छ र दिनु आफ्नो क्रुस बोकेर मेरो पछि लागोस्। किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्छ त्यसले त्यो गुमाउनेछ, तर जसले मेरो खातिर आफ्नो प्राण गुमाउँछ त्यसले त्यो बचाउनेछ। सारा जगत प्राप्त गरेर आफैलाई चाहिँ नाश पार्छ वा गुमाउँछ भने मानिसलाई के लाभ हुन्छ र? यदि कोही मदेखि र मेरा वचनदेखि शर्माउँछ भने मानिसको पुत्र पनि आफ्नो महिमा र पिता र पवित्र दूतगणको महिमामा आउँदा त्यससँग शर्माउने छ।
एकपल्ट भिडमा बसिरहेको एकजना धार्मिक अगुवाले येशूको परीक्षा गर्ने कोसिस गर्यो।
गुरुज्यू, कसरी म मृत्युपछि परमेश्वरको साथमा अनन्त कालसम्म जीवन सक्छु?
धर्मशास्त्रले के भन्छ? तिमी त्यसको के अर्थ लाउँछौ?
तैँले परमप्रभु आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा मनले प्रेम गर र आफ्नो छिमेकीलाई आफैलाई झैं प्रेम गर।
तिमीले ठिकै भन्यौ, त्यसै गर र तिमी जिउने छौ।
येशूले सही जवाब दिनुभयो भन्ने कुरा त्यो धार्मिक अगुवाले जान्यो, तर व्यवस्थाको पण्डितले आफैलाई धर्मी ठहराउन चाहन्थ्यो।
मेरो छिमेकी को हो?
ती सिपाहीहरू त होइनन्,
सीजर हो कि होइन?
ती श्रोताले सामरियलाई मन पराउँदैनन् भन्ने कुरा बुझेर येशूले तिनीहरूलाई एउटा कथा भन्नुभयो। उहाँका श्रोताले यरुसलेमदेखि यरिहो सहरतिर जाने रुखो एकान्त बाटोको सहजै कल्पना गर्न सक्थे। त्यो बाटोमा प्राय चट्टानको पहाडमा चोरहरूको दल लुकेर बस्ने गर्थे।
एकजना मानिस यरुसलेमबाट यरिहोतिर जाँदै थियो र त्यसलाई डाकुहरूले आक्रमण गरे। तिनीहरूले त्यसलाई नाङ्गो पारेर पिटे र अधमरो पारे छोडेर गए। त्यसै बेला एउटा पुजारी त्यही बाटो भएर जाँदै थियो र त्यो अधमरो मान्छेलाई देखेर त्यो अर्कोपट्टि तर्केर गयो। त्यसै गरी एउटा लेबी पनि त्यस ठाउँमा आए, त्यसलाई देखेपछि अर्कोपट्टि तर्केर गयो। तर एउटा सामरी उसको यात्रामा जाँदै गर्दा त्यो मान्छे भएको ठाउँमा आइपुग्यो र त्यसलाई देखेर उसले मन दयाले भरियो।
सामरी, तपाईँ ठट्टा गर्नुभएको होला,
त्यस्तो मूर्ति पूजकले यहुदीलाई किन सहायता गर्थे र?
ऊ त्यस मानिस गएर तेल र दाग मध्ये लगाएर त्यसका घाउहरूमा पट्टी बाँधिदियो र आफ्नै गदा माथि चढाएर त्यसलाई एउटा पौवामा ल्याए, त्यसको हेरचाह गर्यो। भोलिपल्ट उसले दुई चाँदीका सिक्का पौवाको मालिकलाई दिएर भन्यो, यिनको हेरचाह गर र अरू बढी खर्च लागे म फर्केर आउँदा तिमीलाई तिर्दिनेछु। यो तिन मध्ये डाकुहरूको हातमा पर्ने मानिसको छिमेकी कुन चाहिँ ठहरियो?
जसले त्यसमाथि दया देखाए त्यही।
येशूले त्यस मानिसलाई गएर त्यसै
गर पनि त्यसै गर भयो।
येशू प्राय एक्लै प्रार्थना गर्न जानुभयो। एक दिन उहाँका चेलाहरू एउटा विशेष अनुरोध लिएर उहाँ कहाँ आए।
यूहन्नाले आफ्नो चेलाहरूलाई सिकाए झैं हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस्।
तिमीहरूले प्रार्थना गर्दा यसो भन, हे स्वर्गमा हुनुहुने पिता, तपाईँको नाउँ पवित्र गरियोस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पुरा होस्। हाम्रो दैनिक भोजन हामीलाई प्रतिदिन दिनुहोस्। हाम्रो पाप हामीलाई क्षमा गरिदिनुहोस्, किनकि हामी पनि हाम्रा विरोधमा अपराध गर्नेहरूलाई क्षमा गर्दछौँ। हामीलाई परीक्षा पर्न नदिनुहोस्, तर दुष्टबाट छुटाउनुहोस्।
उहाँका चेलाहरू उहाँको साथमा गाउँ गाउँमा गए। येशूले तिनीहरूलाई प्रार्थनाको बारेमा अरू कुराहरू पनि सिकाउनु भयो, जुन कुराहरू तिनीहरूले जान्न आवश्यक थियो।
माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेटाउनेछौ, ढकढकाउ त तिमीहरूको निम्ति खोलिनेछ। किनकि हरेक जसले माग्छ त्यसले पाउँछ, जसले खोज्छ त्यसले भेटाउँछ, तर जसले ढकढकाउँछ त्यसको निम्ति खोलिनेछ।
तपाईँको भनेको अर्थ के हो?
तिमीहरूमध्ये कुन चाहिँ बाबु होला जसको छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा देला, कि माछा माग्दा त्यसलाई साँप देला, अथवा अन्डा माग्दा त्यसलाई बिची देला? तिमीहरू दुष्ट भइकन आफ्ना छोराछोरीहरूलाई असल थोकहरू दिन जान्दछौ भने तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढी गरेर पवित्र आत्मा दिनुहुन्छ।
धन्य त्यो आमा जसले तपाईँलाई गर्भधारण गरिन् र दुध खुवाइन्।
बरु तिनीहरू धन्य हुन् जसले परमेश्वरको वचन सुन्छन् र पालन गर्छन्।
मानिसहरूले उहाँको कुरा राम्ररी नबुझे पनि उत्सुकतापूर्वक उहाँलाई हेरे र ध्यान लगाएर उहाँको वचन सुने।
परमेश्वरको राज्य के जस्तो छ? यो यस किसिमको छ, एकजना मानिसले रायोको बिउको एउटा दाना आफ्नो बारीमा रोप्छ, त्यो बढेर एउटा रुख हुन्छ र चराचुरुङ्गीले त्यसका हाँगाहरूमा गुर बनाउनेछ।
उहाँले के भनिरहनु भएको छ मैले बुझेकी नै छैन।
उहाँको शिक्षाले ठुलाहरूलाई चुनौती दिइन्थ्यो र उहाँको नम्र व्यवहारले बच्चाहरूलाई आकर्षित गर्थ्यो। तिनीहरू उहाँको चरणमा बसेर उहाँका वचन सुन्थे। येशूले उहाँका चेलाले भन्नुभयो,
पाप गर्न ल्याउने परीक्षाहरू निश्चय आउँछन्, तर धिक्कार त्यस मानिसलाई जसद्वारा ती आउने छन्। जुन मानिसले यी सानाहरू मध्ये एउटालाई पाप गर्न लगाउँछ त्यसको गालामा जाँतोको एउटा पाटा झुन्ड्याएर त्यसलाई समुद्र फालिदिनु त्यसको निम्ति बेस हुनेछ।
हाम्रो विश्वास बढाइदिनुहोस्।
यदि तिमीहरूको रायोको दाना जति पनि विश्वास भएदेखि तिमीहरूले यस किम्बुको रुखलाई त उक्लिएर समुद्रमा रोपिजा भन्यो भने त्यसै मान्नेछ।
ठिकसँग भन्नुहोस् त, परमेश्वरको राज्य कहिले आउनेछ?
परमेश्वरको राज्य देख्ने गरी आउँदैन। कसैले यसो भन्दैन, हेर यो यहाँ छ वा त्यहाँ छ, किनभने परमेश्वरको राज्य तिमीहरूको बीचमा छ। ती दिन आउने छन् जब तिमीहरू मानिसको पुत्रको कुनै एक दिन हेर्ने इच्छा गर्नेछौ, तर तिमीहरूले देख्ने छैनौ, किनकि जसरी बिजुली चम्कदा आकाशको एक छेउदेखि अर्को छेउसम्म उज्यालो पार्छ, मानिसको पुत्र पनि आफ्नो दिनमा त्यसै हुनेछन्। तर पहिले उसले धेरै कष्ट सहनु पर्छ र यस पुस्ताबाट बहिष्कृत हुनुपर्छ।
सधैँ बच्चाहरूको बीचमा रहन मन पराउनु हुन्थ्यो, कहिले कहीँ चेलाहरूले बच्चाहरूलाई उहाँको छेउमा आउन दिँदैन थिए, तर यसले माया गरेर तिनीहरूलाई आफ्नो अङ्गलमा लिनुहुन्थ्यो र तिनीहरूको उदाहरण दिनुहुँदै चेलाहरूलाई शिक्षा दिनुहुन्थ्यो।
बालकहरूलाई मका आउन देऊ र तिनीहरूलाई नरोक, किनभने परमेश्वरको राज्य यस्तैहरूको हो। साँच्चै म तिमीहरूलाई भन्दछु, जसले एउटा बालकले जस्तै परमेश्वरको राज्यलाई ग्रहण गर्दैन, त्यो कुनै रीतिले त्यसभित्र प्रवेश गर्ने छैन। जसले मेरो नाउँमा यस बालकलाई ग्रहण गर्छ त्यसले मलाई ग्रहण गर्छ, र जसले मलाई ग्रहण गर्छ त्यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ, किनभने तिमीहरू सबैमध्ये जो सबैभन्दा सानो छ त्यही ठुलो हुन्छ।
एक बिहान यसु र उहाँका चेलाहरू कतै जान तयार हुन लाग्दा एकजना धनी शासक उहाँहरूको पछि पछि दगुर्दै आयो र घोडा ठिक्यो। त्यो व्यक्तिले आफू मरेपछि पनि परमेश्वरको साथमा सधैँभरि कसरी जिउन सकिन्छ भन्ने कुरा जान्न चाहन्थ्यो।
हे असल गुरु, अनन्त जीवन पाउन मैले के गर्नुपर्छ?
तिमी मलाई किन असल भन्दछौ? एक परमेश्वर बाहेक कोही असल छैन। व्यभिचार नगर्नु, हत्या नगर्नु, नचोर्नु, झुटो गवाई नदिनु, आफ्नो बाबु र आमाको आदर गर्नु भन्ने आज्ञाहरू त तिमीलाई थाहै छ।
यी सबै त मैले मेरो युवा अवस्थादेखि नै पालन गर्दै आएको छु।
तिमीले अझ एउटा कुरो गर्नु खाँचो छ, तिमीसँग भएका जे जति छन् ती सबै बेचेर गरिबहरूलाई देऊ, र तिमीलाई स्वर्गमा धन हुनेछ, त्यसपछि आऊ र मेरो पछि लाग।
यो कुरा सुनेर त्यो धनी मानिसले आफ्नो टाउको निहुरायो। यसले त्यो मानिस गएको हेरिरहनु भयो। आफ्ना चेलालाई हेर्दै यसले भन्नुभयो,
धनी मानिसलाई परमेश्वरको राज्यभित्र प्रवेश गर्नु अति गाह्रो छ। धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नुभन्दा त उठलाई सिएको नात्रीबाट छिर्नु सजिलो हुन्छ।
तब कसको उद्धार हुन सक्छ त?
मानिसको निम्ति जे असम्भव छ त्यो परमेश्वरको निम्ति सम्भव छ।
उहाँको अनौठो शिक्षाको कारण र समाजबाट बहिष्कृत धेरैजना प्रति भएको उहाँको दयाको कारण येशु जहाँ जहाँ जानुहुन्थ्यो त्यहाँ मानिसको ठुलो भिड लाग्थ्यो। एक दिन उहाँ एउटा सहरको नजिकमा पुग्नुभयो। त्यहाँ एकजना अन्ध भिखारी बाटोको छेउमा बसिरहेको थियो।
ए भाइ, हैन, के हुँदैछ? के हुँदैछ यहाँ?
नासरतको येशु गइरहनु भएको छ।
येशु, येशु, दाउदको पुत्र, ममाथि दया गर्नुहोस्।
येशु रोकिनु भयो र त्यस मानिसले आफ्नो अघि ल्याउने आज्ञा दिनुभयो। तब येशुले उसलाई सोध्नुभयो,
म तिम्रो निम्ति के गरौँ भन्ने चाहन्छौ?
प्रभु, म देख्न चाहन्छु।
उसो भए देख्ने भइजाऊ, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।
मैले देख्न सके, देखे, हेर, मैले देख्न सके, हेर, मैले देख्न सके।
येशूले गर्नुभएका आचार्य कर्महरूले उहाँ साँच्चै परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने दाबीले पुष्टि गर्यो। उहाँका नजिकका चेलाहरूले उहाँ परमेश्वरका चुनिएका जन ख्रिस्ट हुनुहुन्छ भनी चिने। येशू निष्ठाचार बनाउनको निम्ति यरुसलेम गइरहनु भएको थियो। उहाँले जताततै हर्षले उल्लासित मानिसहरूका भिडलाई भेटाउनु भयो। धेरैजनाले आफ्ना पापहरूको क्षमा पाउने र परमेश्वरको राज्यमा पस्ने उपायको बारेमा सोधे।
साँच्चै
जकै नभएको एकजना धनी तर अइमानदार कर उठाउने व्यक्ति थियो। ऊ येशूलाई हेर्न साह्रै इच्छुक थियो, तर आफू पुर्खो भएको कारण सहरको सडकमा जमेको भिडबाट उसले येशूलाई देख्न सकेनन्। त्यसकारण तिनी मानिसहरूको भिडले नछेलोस् भनेर एउटा अल्गो रुखमा चढे।
घरमा बस्नु परेको छ।
मेरो घरमा
उसको घरमा को पो बस्न चाहन्छ र?
जक्कैले येशूलाई कसरी चिन्यो हँ?
आनन्दित भएर जक्कै रुखबाट ओर्लियो अनि खुसी साथ येशूलाई आफ्नो घरमा स्वागत गरे। तर भिडका मानिसहरू चाहिँ छक्क परे। घर उठाउनेहरूले आफ्नै मानिसहरूलाई ठगेको कारण बदनाम थिए। अरू कुनै पनि धर्मगुरुहरू अत्याचारी रोमी सरकारको त्यस्ता प्रतिनिधिहरूसँग हेलमेल गर्दैन थिए। यसले देखाउनु भएको दयाले जक्कैमाथि ठुलो प्रभाव पर्यो।
सुन्नुहोस्, म आफ्नो सम्पत्तिको आधा भाग गरिबहरूलाई दिन्छु र कोहीबाट अन्यायपूर्वक केही लिएको छु भने म त्यसको चार गुणा फिर्ता गरिदिनेछु।
कर उठाउनेले पैसा फर्काउँछ भन्ने कुरा म बताउँदिन।
आज यो घरमा मुक्ति आएको छ, किनकि यो व्यक्ति पनि अब्राहमको सन्तान हो। मानिसको पुत्र हराएकोलाई खोज्न र बचाउन आएको हो।
येशूले थोरै दिनपछि यरुसलेममा घट्नेवाला घटनाको बारेमा जान्नुहुन्थ्यो। उहाँले आफ्नो चेहरा एकान्तमा लगेर भविष्यमा घट्ने घटनाको बारेमा बताउनुभयो।
हेर, हामी यरुसलेमतिर जाँदैछौँ, जहाँ मानिसको पुत्रको विषयमा अगमवक्ताहरूले लेखेका हरेक कुरा पुरा हुनेछ, किनकि ऊ अन्य जातिको हातमा सुम्पिनेछ। तिनीहरूले उसको गिल्ला र दुर्व्यवहार गर्नेछन् र उसलाई थुक्नेछन्, उसलाई कोरा लगाइनेछ र मारिनेछ, तर तेस्रो दिनमा ऊ फेरि मृत्युबाट जीवित भइ उठ्नेछ।
यरुसलेमको नजिक पुगेपछि येशूले गदाको एउटा बछडामा चढेर त्यो सहरतिर जाने इच्छा गर्नुभयो। यस कुराले एक विजयी राजा विनम्र गदामा सवार भएर सहरमा पस्ने भनी 500 वर्ष गरेको भविष्यवाणी पुरा गर्यो। उहाँको आगमन हुँदा मानिसहरू आनन्दित भए अनि उहाँलाई राजा माने।
तिमीहरूलाई
भन्दछु, यिनीहरू चुप लागे भने ढुङ्गाहरू नै कराउने छन्।
तर जब येशू यरुसलेमको नजिक आइपुग्नुभयो तब उहाँ रोकिनुभयो र त्यस सहरलाई हेर्नुभयो। उहाँ त्यसको विनाशको भविष्यवाणी गर्दै रुनुभयो, किनकि धेरैजनाले उहाँलाई ख्रीष्टको रूपमा ग्रहण गरिनन्।
शान्ति कुन कुरा ल्याउँछ भनेर तैँले आज पनि जानेको भए हुने थियो, तर जब तेरा दृष्टिबाट त्यो लुकेको छ, किनकि तँमाथि यस्ता दिन आउनेछन् जब तेरा शत्रुहरूले तेरो वरिपरि मोर्चा बाँधेर घेरा हाल्नेछन् र त सबैतिरबाट तँलाई थुनिराख्नेछन्। तिनीहरूले तलाई र तेरा सन्तानलाई यही पर्खालभित्र मारिनेछन्। तिनीहरूले एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि छोड्ने छैनन्, किनकि तैँले आफूमाथि भएको परमेश्वरको कृपा दृष्टिको समयलाई चिन्न सकिनस्।
निस्तार चारको एक हप्ता अघि यरुसलेममा विशेष धार्मिक भेला भयो। येशूले मन्दिरको फराकिलो बरन्डा पार गरेर ठुलो आँगनमा प्रवेश गर्नुभयो। त्यो मन्दिर आराधना र प्रार्थना गर्ने स्थान थियो, तर पुजारीहरूले मन्दिरको यस भागमा मानिसहरूलाई कारोबार चलाउन दिएका थिए, जहाँ व्यापारीहरूले पैसा साट्ने र मन्दिरमा बलि चढाउने पशुहरू बेच्ने गर्थे।
मलाई दुईवटा परेवा दिनुहोस्,
राम्रा राम्रा बाख्रा किन्नुहोस्।
येशू रिसाउनु भयो। उहाँले पैसा साट्ने टेबलहरू पल्टाइदिनु भयो र व्यापारीहरूलाई त्यहाँबाट खिच्नुभयो।
लेखिएको छ, मेरो घर प्रार्थनाको घर हुनेछ, तर तिमीहरूले त यसलाई डाकुहरूको ओरार बनाएका छौ।
मेरो पशु रुकाउन आइरहेछ, उसलाई रोक, रोक भनेको।
सिपाहीहरूलाई बोलाऊ, सिपाहीहरूलाई बोलाऊ।
धेरैजना मानिसहरू येशूको पछि लागेको देखेर अनि उहाँको लोकप्रियता बढेको देखेर त्यस सहरको राजनीतिक र धार्मिक अगुवाहरू जनजन चिन्तित भए।
मलाई लाग्छ धेरैजनाले उसलाई राजा मानिसकेको छ।
राजा? भिखारी बेस्या र चोरहरूका राजा, यस्तो मानिस हामीले पहिले पनि देखेका हौ। तिनीहरू आउँछन्, के दावी गर्छन् र फेरि कता हराउँछन्।
अन्धो नबन्नुहोस्, उहाँलाई पछ्याउनेहरूको संख्या दिनै पछि बढ्दैछ, मानिसहरू उहाँको प्रशंसा गर्छन्।
अनि विचार गर, ऊ एक राजा हो। म तिमीहरूलाई चेतावनी दिन्छु, यदि यस मानिसलाई शान्ति खलबलाए म तिमीहरूलाई ठिक पार्छु।
सायद उसले ठिकै भन्यो, यो बेला हामीले गालिलियोहरूको सामना गर्नु परेको छ।
यसले प्रत्येक दिन मन्दिरमा शिक्षा दिनुभयो।
कान थाप र म कहाँ हो, सुन र तिमीहरू जिउनेछौ। जबसम्म परमप्रभुलाई पाउन सकिन्छ उहाँलाई खोज, उहाँ नजिक हुनुहुँदा नै उहाँलाई पुकार। दुष्टहरूले आफ्नो बाटो र अधर्मीहरूले आफ्नो विचार त्यागोस् र परमप्रभुतिर फर्कोस् र उहाँले त्यसमाथि कृपा गर्नुहुन्छ र हाम्रा परमेश्वरतर्फ त्यो फर्कोस् औ उहाँले त्यसलाई प्रशस्त गरी क्षमा गर्नुहुनेछ। तिमीहरू आनन्द साथ जानेछौ र शान्तिमा डोराइनेछौ।
एक दिन धर्मगुरुहरूको एक झुन्डा येशू कहाँ आए अनि उहाँले कुन अधिकारले शिक्षा दिनुभएको हो भनी उहाँसित सोधे।
हामीलाई भन, कुन अधिकारले तिमी यस्तो शिक्षा दिदछौ? तिमीलाई यो अधिकार कसले दियो?
म पनि तिमीहरूलाई एउटा कुरा सोध्नेछु, मलाई उत्तर देऊ। युहन्नालाई बप्तिस्मा दिने अधिकार स्वर्गबाट पाएको थियो कि मानिसबाट?
ती धार्मिक अगुवाहरू एकान्तमा गएर युहन्नाको बप्तिस्माको बारेमा कुरा गर्न थाले।
हामीले के भन्नु?
परमेश्वरबाट भनौ भने तिमीले उनलाई किन विश्वास गरेनौ भन्ला?
यदि मानिसबाट भन्यो भने भिडले हामीलाई ढुङ्गाले हान्नेछन्, किनकि यहुन्ना अगमवक्ता थिए भनी तिनीहरूले विश्वास गर्छन्।
अनिलमा परेका अगुवाहरू येशु कहाँ फर्केर आए।
हामी जान्दैनौ कहाँबाट आएको हो।
उसो भए म पनि कुन अधिकारले काम गर्दछु तिमीहरूलाई भन्दिन।
धार्मिक अगुवाहरूको कपट थाहा पाएर येशु तिनीहरूलाई ध्यान नदिई एउटा दृष्टान्त भन्नुभयो।
एकजना मानिसले एउटा दागबारी लगायो र त्यो मोहीहरूलाई दिएर धेरै दिनको लागि परदेश गयो।
उहाँका श्रोताहरू यो दृश्यसँग परिचित थिए। दागबारी बिरालो ढुङ्गेनी गहरामा हुन्थ्यो। धनी धनी जमिनका मालिकहरूले खेतालाहरूलाई अदियामा दागबारी दिन्थे
र फल पाकेपछि तिनले केही फल लिन आफ्ना एकजना नोकरलाई मोही कहाँ पठाए। तर तिनीहरूले त्यसलाई पिटेर रित्तेहाट पठाइदिए। तिनले अझै अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्यसलाई पनि पिटेर बेजित गरेर रित्तेहाट पठाइदिए। तिनले तेस्रो नोकरलाई पनि पठाए, तर तिनीहरूले त्यसलाई पनि घाइते बनाएर बाहिर निकालिदिए। त्यसपछि दागबारीको मालिकले भने, अब म के गरौँ, म आफ्नो प्यारो छोरालाई पठाउनेछु, निश्चय उसलाई त तिनीहरूले आदर गर्लान्। तर ऊ आउँदै गरेको देखेर मोहीहरूले आपसमा यसो भने, त्यो त हकवाला हो, हामी त्यसलाई मारौँ र त्यसको सम्पत्ति हाम्रो हुनेछ।
प्रभु हामीलाई अझै भन्नुहोस्।
अनि तिनीहरूले उसलाई दागबारीको बाहिर लगेर मारे। अब दागबारीका मालिकहरूले तिनलाई के गर्लान्? तिनी आएर ती मोहीहरूलाई मार्नेछन् र दागबारी अरूलाई दिनेछ। त्यसो भए धर्मशास्त्रमा लेखिएको यो वचनको अर्थ के हो? जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे, त्यही चाहिँ कुनाको शिर ढुङ्गो बन्यो। त्यस ढुङ्गामाथि खस्ने हरेक छक्नाचुर हुनेछ, तर जसमाथि त्यो खस्छ त्यसले त्यसलाई धुलो पिठो पार्नेछ।
कुनै कुनै धार्मिक अगुवाहरूले त्यसै बेला उहाँलाई पक्रन खोजे, किनकि त्यो दृष्टान्त तिनीहरूकै विरुद्धमा भनिएको थियो भन्ने तिनीहरूलाई थाहा थियो। तर अरूहरू चाहिँ उहाँको लोकप्रियताको कारण डराएको थिए, त्यसकारण तिनीहरूले उहाँलाई कुरामा फसाउने कोसिस गरे।
गुरुज्यू, हामी जान्दछौँ तपाईँ ठिक बोल्नुहुन्छ र ठिक सिकाउनुहुन्छ र कसैको पक्षपात गर्नुहुन्न, तर सत्यता साथ परमेश्वरको मार्ग सिकाउनुहुन्छ। हामीलाई भन्नुहोस्, रोमी सम्राटलाई कर तिर्नु उचित छ कि छैन?
धेरैजना यहुदीहरूले तिनीहरूको सहरमा अधिकार गर्ने रोमबाट आएका शासकहरूलाई घृणा गर्थे। तिनीहरू सिजरलाई कर तिर्नु धार्मिक व्यवस्था विरुद्ध कुरा हो भनी सम्झन्थे। तापनि यदि येशूले मानिसहरूको विचारलाई समर्थन गर्नुभएको भए उहाँमाथि रोमी सरकारको विरोधी भएको दोष लागेर उहाँ रोमी अधिकारीको हातमा पर्न सक्नुहुन्थ्यो। तर येशूले तुरन्त यस्तो जवाफ दिनुभयो,
मलाई एउटा सिक्का देखाऊ, यसमा कसको चित्र र नाउँ खोपिएको छ? त्यसो भए जे सिजरका हुन् सिजरलाई देऊ र जे परमेश्वरका हुन् परमेश्वरलाई देऊ।
तपाईको आफ्नो विचार चाहिँ के छ?
धार्मिक अगुवाहरू उहाँको जवाफ सुनेर चकित भए। एकपल्ट उहाँ मन्दिरमा मानिसहरूले परमेश्वरको आराधनाको दान ल्याएको हेर्न उभिनु भयो। दान ल्याउनेहरूमा एउटी गरिब विधवा पनि थिए जसले केवल दुई पैसा मात्र ल्याएकी थिइन्।
यो त अति थोरै भयो,
अझै ल्याउन सक्दैनौ?
म तिमीहरूलाई भन्दछु, यस गरिब विधवाले अरू सबैले भन्दा बढी चढाएकी छे, किनकि अरूहरू सबैले आफ्ना प्रशस्तबाट भेटी चढाएका छन्, तर उसले चाहिँ आफ्नो दरिद्रबाट आफ्नो सारा जीविका नै दिए।
मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूले लगातार येशूलाई मार्ने षड्यन्त्र गरिरहे। तिनीहरूको समाधान उहाँका बाह्र चेलाहरूमध्ये एकजनाबाट आयो। यहुदा इस्करियोती भित्र शैतान पस्यो र ऊ गुप्त रूपले मुख्य पुजारीहरूसँग भेट गर्न गयो अनि 30 चाँदीको सिक्काको निम्ति येशूलाई धोका दिन राजी भयो। यस बेला यहुदीहरूले निष्ठाचार मनाउन थालेको थियो। येशूका दुई नजिकका चेलाहरू पत्रुस र युहानले एउटा भेडाको पाठो ल्याउन र भोजको तयारी गर्नको निम्ति पठाएको थियो। त्यसपछि येशू र उहाँका 12 चेलाहरू एउटा घरको माथिल्लो तलामा भेला भएर टेबलको वरिपरि बसे।
मैले दुःख भोग्न अघि नै यो निस्तार चाडको भोजन तिमीहरूसँग खाने ठुलो इच्छा गरेको थिएँ, किनकि म तिमीहरूलाई भन्दछु परमेश्वरको राज्यमा यो पुरा नहुन्जेल म यो भोज फेरि खाने छैन।
त्यो भोजन स्वयं नै एउटा महत्त्वपूर्ण चाड थियो। यो लगभग 1000 वर्षभन्दा अघि इजरायलले मिस्रको दासत्वबाट छुटकारा पाएको घटनाको सम्झना थियो। यो भविष्यमा छुटकारा दिने चिर प्रतिफल ख्रिस्टको भविष्यवाणी पनि थियो, जसले तिनीहरूको पापहरू क्षमा गरेर उहाँको राज्य स्थापित गर्नेवाला हुनुहुन्थ्यो। भोजन खाइरहनु भएको बेला येशूले केही रोटी लिनुभयो र धन्यवाद चढाउनु भयो।
हे परमप्रभु, हाम्रो परमेश्वर सृष्टिका राजा, तपाईँ धन्यको हुनुहुन्छ जसले पृथ्वीबाट भोजन उमार्नुहुन्छ। तिमीहरूको निम्ति दिएको यो मेरो शरीर हो, मेरो सम्झनामा यो गर्ने गर।
येशूले रोटी मास्नुभयो र आफ्नो प्रत्येक चेलालाई दिनुभयो। त्यसपछि उहाँले तिनीहरूलाई दाको एउटा कचरा दिनुभयो जसबाट तिनीहरू प्रत्येकले पिउन सक्थे।
हे परमप्रभु, हाम्रो परमेश्वर सृष्टिका राजा, तपाईँ धन्यको हुनुहुन्छ जसले दाको रूखबाट फल फलाउनुहुन्छ। यो ल्याऊ र तिमीहरू आपसमा बाँड, किनकि म तिमीहरूलाई भन्दछु परमेश्वरको राज्य नआउन्जेल अब उपरान्त यो अङ्गुरको रस म पिउने छैन। यो कचौरा तिमीहरूको निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो, तर हेर, मलाई पक्राउनेको हात मसँगै टेबुलमा छ, किनकि मानिसको पुत्र त ठहराए अनुसार जानै पर्छ, तर धिक्कार त्यस मानिसलाई जसले उसलाई धोका दिन्छ।
उहाँलाई सोध, उहाँले कसलाई भनेको हो?
सिमोन, सिमोन, हेर, शैतानले तिमीहरू सबैलाई गाउँ जस्तै निफन्ने अनुमति परमेश्वरसँग मागेको छ, तर सिमोन, मैले तिम्रो विश्वास नडगमगाओस् भनेर तिम्रो निम्ति प्रार्थना गरेँ, र फेरि तिमी मतर्फ फर्केपछि तिम्रा भाइहरूलाई स्थिर गराऊ।
हे प्रभु, म तपाईँसँग झ्यालखानामा र मृत्युसम्मै जान तयार छु।
पत्रुस, म तिमीलाई भन्दछु, तिमीले मलाई चिन्दिन भनेर 3 इन्कार नगरुन्जेल आज भाले बाँच्ने छैन। जब मैले तिमीहरूलाई झोली र जुत्ता बिना पठाएको थिएँ, कि तिमीहरूलाई कुनै कुराको अभाव भयो?
आहा, एउटै पनि भएन।
तर अब जसको थैलो छ त्यसले तू बोकोस्, र त्यसै गरी झोली पनि बोकोस्, र जससँग तरवार छैन त्यसले आफ्नो वस्त्र बेचेर एउटा तरवार किनोस्। म तिमीहरूलाई भन्दछु, उहाँ अपराधीहरूसँग गनिनु भयो भनी लेखेको कुरा ममा पुरा हुनै पर्छ।
त्यस रात येशू र उहाँका चेलाहरू यरुसलेम छोडेर प्रार्थना गर्नको निम्ति जैतुन डाँडामा जानुभयो। मूल बाटो छोडेर उहाँहरू बार हालिएको एउटा सानो बगैँचामा पस्नुभयो। त्यहाँ छेउमा एउटा ठुलो ढुङ्गा थियो जसमा जैतुनको फल पेलेर तेल निकालिन्थ्यो। यसै कारण यस ठाउँलाई गेत्सेमनी भनिन्थ्यो, जसको अर्थ तेल निकालिने कोल हो। येशूले आफ्ना चेलालाई होसियार गराउँदै भन्नुभयो,
तिमीहरू प्रार्थना गरिरह र परीक्षामा नपर।
उहाँलाई धोका दिने र मार्ने समय नजिकै आइपुग्यो भन्ने जानेर येशू आफ्ना चेलाहरू भएको ठाउँबाट केही पर जानुभयो र प्रार्थना गर्नको निम्ति घुँडा टेक्नुभयो।
हे पिता, तपाईँको इच्छा भए यो कचरा मबाट हटाइदिनुहोस्, तापनि मेरो इच्छा होइन तपाईँकै इच्छा पुरा होस्।
घोर वेदनामा परेर येशूका पसिना रगतका ठुला ठुला थोपा जस्तै जमिनमा खसिरहेका थिए। स्वर्गबाट एउटा दूत उहाँलाई बल दिन आयो। प्रार्थनाबाट उठेर चेलाहरू कहाँ आउनुहुँदा उहाँले तिनीहरूलाई निदैरहेका भेटाउनु भयो।
तिमीहरू किन निदा रहेका छौ?
उठ र परीक्षामा नपर्नलाई प्रार्थना गर।
तब अचानक यौद स्क्राइतीले अघि लाएर पुजारीहरू र सिपाहीहरूको एउटा ठुलो झुन्ड त्यहाँ आइपुग्यो। त्यो विश्वासघाती चेला येशूलाई चुम्बन गर्न अघि बढ्यो। येशूले त्यसलाई सोध्नुभयो,
यहुदा, के तिमी मानिसको पुत्रलाई चुम्बनद्वारा विश्वासघात गर्न चाहन्छौ?
कुनै कुनै चेलाले आफ्नो वस्त्रभित्र लुकाएर राखेको तरवार बाहिर निकाले।
प्रभु, के हामी तरवार चलाऊ? आएर यसलाई समात।
येशूको वचनमा पत्रुस अघि जम्ट्यो र प्रधान पुजारीको नोकरलाई हान्यो र त्यसको कान चट्टै काटिदियो।
भयो, अब रहन देऊ।
येशूले शान्त भएर त्यो नोकरको कान छुनुभयो र त्यसलाई निको पार्नुभयो।
हेर, कति अचम्मको काम!
के तपाईँहरू ढाकुहरूको विरुद्धमा आए जस्तै तरवार र लाठाहरू लिएर आउनुभयो? म दिनौ मन्दिरमा तपाईँहरूको साथमा हुँदा तपाईँहरूले मेरो विरुद्धमा हात उठाउनु पनि भएन। तर अब तपाईँहरूको समय हो र अन्धकारको शक्ति यही हो।
यसलाई समात।
सिपाहीले येशूलाई घेरे र उहाँका हातहरू बाँधिदिए। उहाँका चेलाहरू आफ्नो प्राण जोगाउनको निम्ति भागे। यरुसलेमको अँध्यारो निजन बाटोबाट सिपाहीहरूले येशूलाई तान्दै प्रधान पुजारीको घरमा लगे।
यसको राम्रो सुरक्षा गर।
पत्रुस टाढैबाट उहाँको पछि लाग्दै आँगनसम्म गए। सिपाहीले रातभरि ताप्नको निम्ति आँगनमा आगो बालेका थिए। पत्रुस पनि कसैले उसलाई नचिन्जेलसम्म ती नोकरसँगै आगो ताप्न बसे।
यो मानिस पनि येशूसँगै थियो।
ए नारी, म उसलाई चिन्दिन।
मैले तिमीलाई एकै साथ देखेकी थिए।
सिपाहीले येशूको आँखा छोपिदिए र उहाँलाई पिट्न थाले।
तँलाई कसले हिर्कायो भन त?
अब तँलाई कसले हिर्काउँछ? भविष्यवाणी गर त।
पछिबाट फेरि पत्रुस त्यो महलको आँगनमा भयभीत भएर हिँडिरहेको बेला कसैले उसलाई देख्यो।
तिमी पनि तिनीहरू मध्येकै हौ?
होइन, म होइन।
त्यसै बेला धार्मिक अगुवाहरू तुरुन्तै महासभामा भेला भए। एकजना अधिकारीलाई ती गिल्ला गरिएका सिपाहीहरूको माझबाट कैदीलाई ल्याउन पठाइयो।
तेरो नम्र दासहरू
रोक रोक भनेका यसलाई महासभाको अघि ल्याऊ।
महासभाका अगुवाहरूले येशूलाई प्रश्न गर्न थाल्छन्।
हामीलाई भन, के त ख्रिस्त होस्?
यदि मैले भने पनि तपाईँहरू पत्याउनुहुन्न, मैले प्रश्न गरेँ भने पनि तपाईँहरू जवाब दिन सक्नुहुन्न। तर अब मानिसको पुत्र परमेश्वरको हातमा बस्नेछ।
के त परमेश्वरको पुत्र होस्?
तपाईँ नै भन्नुहुन्छ, म उही हुँ।
कसले यसलाई यसो भन्ने अधिकार दिन्छ?
यसले भनेको कुरा हामी आफैले सुनेका छौँ। यो दोषी छ।
यसलाई पिलातस कहाँ लानेछौ?
हो हो, लैजाऊ यसलाई।
येशूले लगिँदै गर्दा भिडको एकजना मानिसले पत्रुसले औलाउँदै भन्छ,
सायद यो मानिस पनि येशूसितै थियो, किनकि यो पनि गालिली नै रहेछ।
ए मानिस, तिमी यो के भन्दैछौ?
येशूले पुर्लुका फर्केर आफ्नो चेला अनि मित्रलाई हेर्नुभयो। पत्रुसले त्यो भविष्यवाणी सम्झ्यो।
पत्रुस, म तिमीलाई भन्दछु, तिमीले मलाई चिन्दिन भनेर तिनपल्ट इन्कार नगरुन्जेल आज भाले बाँच्ने छैन।
पत्रुस रुँदै त्यो आँगनबाट भाग्यो। अर्को दिन बिहानै मन्दिरका सिपाहीहरूको एक झुन्डले एकजना एक्लो व्यक्तिलाई यरुसलेमका साँगुरो गल्लीहरूमा ठेल्दै रोमी हाकिम पिलातसको घरतिर लगिरहेको थियो। पिलातसले हजुरलाई मृत्युदण्ड दिएका थिए र तिनले यहुदीहरूको त्यति वास्ता गर्दैन थिए।
एक बिहानै तिमीहरू यहाँ के गर्न आयो?
यसले हाम्रा मानिसहरूलाई बकाइरहेको फेला पार्यो।
यसले मन्दिरभित्रको बजारमा हो हल्ला मचायो।
यसले कस्तो दण्ड पाउनेछ?
मृत्युदण्ड दिनुहोस्।
रोमी हाकिमको स्थानीय धार्मिक मामलाहरूमा कुनै रुचि थिएन। केवल शान्ति व्यवस्था भङ्ग भए मात्र रुचि लिन्थे।
म यो मानिसलाई दोष लगाउने कुनै कारण भेट्टाउदिन।
हामीले यसलाई दोषी भेट्टायौं, यसले सिजरलाई कर नतिर्नु भन्छ र आफै चाहिँ ख्रीष्ट एक राजा हुँ भनी भन्छ।
यो आरोपले पिलातसको ध्यान खिच्यो। यसको अर्थ राजद्रोह पनि हुन सक्थ्यो र उसकै पदको निम्ति पनि खतरा थियो।
राजा के त यहुदीहरूको राजा होस्?
तपाईँ नै त्यसो भन्नुहुन्छ।
यसले गालिलबाट सुरु गरेर अब यहाँ आएको छ।
गालिली के यो मानिस गालिलको हो? त्यसो हो भने यो मामिला हेरोद आफैले हेरोस्। उहाँ अहिले यरुसलेममै हुनुहुन्छ होइन र? यसलाई हेरोद गाली जाऊ।
त्यो महाशय
उहाँमाथि अवेग लाउनेहरूले यसुलाई हेरोदको महलमा लगे। हेरोद अत्यन्त खुसी भए।
त आफूलाई को हो भनी भन्छस्? तेरा चेलाहरू भन्ने को हो? धेरैले भनेको तैले त आश्चर्य कर्म पनि गर्छस् रे, मलाई पनि केही गरेर देखा न।
यसुले कुनै जवाफ दिनु भएन, तर धार्मिक अगुवाहरू अधिकारीहरू र पुजारीहरू चाहिँ चुप लागेर बस्न सकेनन्।
हजुर, यसले सबैलाई भ्रष्ट पारिसके। यसले आफैलाई राजा हुँ भनी भन्छ।
यो मानिस राजा
हेरोदले यसुको अपमान गर्न थाले अनि उहाँको आङमा बैजनी रङको लामो वस्त्र पहिराइदिएर उहाँको गिल्ला गरे।
नमस्ते राजा, यसलाई विचार गर्नु, यसलाई पिलातस कहाँ फर्काएर लैजा, यो उसैको प्रान्तको हो।
यसु सिपाहीहरू र धार्मिक अगुवाहरू पिलातसको घरमा फर्कँदा त्यहाँ ठुलो भिड जमिसकेको थियो। पिलातसको न्याय आसन अघि सैनिक अधिकारीहरू, निष्ठाचार मनाउनेहरू र अरू धेरैजना मानिसहरू उभिएका थिए। तापनि पिलातसलाई अझैसम्म पनि यसुलाई दोष लाउन इच्छुक थिएन।
यो मानिसले मृत्युदण्ड लायकको कुनै काम गरेको छैन, यसकारण त्यसलाई कोर्रा लगाएर म छोडिदिनेछु।
धार्मिक अगुवाहरूको बहकाईमा लागेर भिडले चाहिँ अर्कै कुराको माग गर्यो।
तपाईँले यो चाडमा हाम्रो निम्ति एकजना कैदी छोड्ने कृपा गर्नुहुन्छ?
निष्ठाचारमा रोमी सरकारले मृत्युदण्ड पाएको एकजना कैदीलाई छोड्ने स्थानीय परम्परा बनेको थियो।
हाम्रा निम्ति बरब्बालाई छोडिदिनुहोस्।
ओहो, हामीलाई बरब्बा दिनुहोस्।
यसलाई हटाउनुहोस्।
ओहो, बरब्बालाई, यसलाई मार्नुहोस्।
त्यसलाई क्रुसमा टाँग्नुहोस्।
त्यसलाई क्रुसमा टाँग्नुहोस्।
टाँग टाँग यसलाई गोरु लगाओ।
तर सिपाहीले यसुलाई निमाम प्रकारले कोरा लगाउँदा पनि भिडको प्रचण्ड रिस मरेन।
पिलातस, तपाईँले के पर्खँदै हुनुहुन्छ?
त्यसलाई क्रुसमा टाँग्नुहोस्।
भुलदङ्गा होला कि भन्ने डरले गर्दा अन्तमा पिलातस यसुलाई काठको क्रुसमा टाँग्न राजी भए। भिडको दबाउमा परेर पिलातस हत्यारा बराबरलाई छोड्न राजी भए। यसुलाई क्रुसमा टाँग्ने आज्ञा दिँदै उसले भने, म यस मानिसको रगतदेखि निर्दोष छु।
ल, उसको रगत हामी र हाम्रा सन्तानमाथि नै परोस्।
हाकिमका सिपाहीले येशूलाई महलभित्र लगे।
अब के हुनेछ? ल, हामीलाई भन।
राजा, के तैले हामीलाई बताउँछस्? हामीलाई बताउँछस् रे,
लौ काम फत्ते गरौँ।
उहाँलाई फेरि कुटेपछि सिपाहीहरूले उहाँलाई उहाँकै वस्त्र लगाइदिए र चोटै चोट भएको उहाँको पिठोमा काठको क्रुस बोकाए। त्यसपछि तिनीहरूले उहाँलाई यरुसलेमको भिड लागेको सडकमा ठेल्दै लगे अनि सहरको बाटोमा जबरजस्ती हिँडाए। बिहानको 9 बज्नुभन्दा अघि सिपाहीहरू मृत्युदण्ड दिएन यरुसलेम बाहिरको सार्वजनिक स्थानतिर अघि बढे, जसले गलगथा भनिन्छ अनि त्यसको अर्थ हो खप्पडे ठाउँ। कमजोरी र थकानले गर्दा येशू लडबडाउनु भयो। क्रुसको काठ अझै पनि उहाँको पिठोमा बाँधिएको थियो। यात्रालाई अघि बढाउनको निम्ति रोमी कप्तानले भिडमा त्यो काठको टुक्रा बोक्ने एकजना मानिस खोज्यो।
तेरो नाम के हो?
सारेनीको सिमोन हजुर।
यहाँ आइज,
यो डोरी काट,
यो बोक, आइज, पछाड पछाड।
मानिसहरूको भिडले यसुलाई पछ्याए। उहाँको निम्ति शोक र बिलाउन गर्ने स्त्रीहरू यसुको छेउमा आए।
प्रभु, हामी तपाईँको निम्ति रोइरहेका छौँ, लिनुहोस्, पिउनुहोस्। पिउनुहोस् प्रभु।
यरुसलेमका छोरी हो, मेरो निम्ति नरो, तर तिमीहरू आफ्नै निम्ति र आफ्ना छोराछोरीहरूको निम्ति रो, किनकि तिनीहरूले हरियो रुख हुँदा यी काम गर्छन् भने सुकाउँदा के गर्लान्?
परमेश्वरले तपाईँलाई सहायता गरून्।
हामी तपाईँको निम्ति प्रार्थना गर्नेछौँ।
अन्तमा तिनीहरू गलगथामा आइपुगेर डरलाग्दो कार्य सुरु भयो। येशूको साथमा अब दुईजना अपराधीहरू पनि थिए। उहाँको बाहिरी वस्त्र खोलियो, दुईवटा काठका टुक्राहरूलाई एकसाथ जोडेर क्रुस बनाइयो, जसमा उहाँका हातहरूमा काँटी ठोकियो। सिपाहीले उहाँको खुट्टामा पनि किरा ठोके। तिनैजना व्यक्तिलाई क्रुसमा टाँगेपछि सिपाहीले येशूको क्रुसमाथि एउटा दोष पत्र राखे, जसमा यस्तो लेखेको थियो, यो यहुदीहरूको राजा हो। त्यसपछि तिनीहरूले ती तिनैजनाको प्राण जाने घडी पर्खेर बसे। केही क्षणपछि येशू क्रुसबाट बोल्नु भयो,
हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन् सो जान्दैनन्।
सिपाहीहरूलाई कहीँ जाने अनुमति थिएन, त्यसकारण तिनीहरूले रमाइलो गर्दा येशूको वस्त्र कसले पाउने हो भने चिट्ठा हाले,
यो कुनै साधारण रहस्य भएको वस्त्र होइन।
हामी चिट्ठा हालौ।
त्यहाँ उभिएर रमिता हेर्नेहरूमा येशूलाई दोष लाउने कुनै कुनै धार्मिक अगुवाहरू पनि थिए।
यसले अरूलाई बचायो, अब आफैलाई पनि बचाओस्।
हो हो, यदि त ख्रीष्ट हो भने आफैलाई बचा, क्रुसबाट ओलेर आइज,
हामीलाई एउटा आच्छा चाहिँ कर्म देखा।
येशू क्रुसमा टाङ्गिनु भएको बेला एकजना सिपाहीले सिर्कामा चोपेको एउटा स्पन्ज येशूको मुखमा पुर्याइदिए।
त यहुदीहरूका राजा होस् भने आफूलाई बचा।
येशूले सिर्का पिउनु भएन, उहाँसँगै क्रुसमा टाङ्गीको एकजना अपराधीले पनि उहाँको गिल्ला गर्दै भन्यो,
के तिमी ख्रिस्ट छैनौ? तिमी आफैलाई र हामीलाई बचाऊ।
त परमेश्वरको डर मान्दैनस्? उहाँले पनि तैँले जस्तै दण्ड पाउनु भएको छ, तर उहाँले कुनै अनुचित काम गर्नुभएको छैन। येशु, तपाईँ आफ्नो राज्यमा आउँदा मलाई पनि सम्झनुहोस्।
साँच्चै म तिमीलाई भन्दछु, अझै तिमी मसित स्वर्गलोकमा हुनेछौ।
समय बित्दै गयो अनि त्यस बेला दिउँसो नै थियो र पनि समस्त देशलाई अन्धकारले ढाक्यो। केही पर मन्दिरमा महापवित्र स्थान भन्ने ठाउँ थियो। वर्षमा एकपल्ट पुजारीले महापवित्र स्थानमा पसेर परमेश्वरसित सबै मानिसहरूको पापको क्षमा माग्थ्यो। पुजारीलाई परमेश्वरको उपस्थितिबाट अलग गर्ने ठुलो पर्दा अचानक च्यातिएर दुई भाग भयो।
हे पिता, म मेरो आत्मा तपाईँको आत्मा सुम्पन्छु।
त्यो निष्ठुर रोमी कप्तानले धेरैजना मानिसहरू मरेको देखेको थियो, तर यस्तो घटना कहिले देखेको थिएन।
परमेश्वरको महिमा होस्, निश्चय नै यिनी धार्मिक मानिस थिए।
केही समयपछि सिपाहीले येशूको कोखामा भालाले घोचे, त्यहाँबाट रगत र पानी निस्कियो, जुन उहाँ मरिसक्नु भएको प्रमाण थियो। कहिलेकाहीँ लासु रातभरि क्रुसमै रहन्थ्यो, तर अति पवित्र दिनहरूमा चाहिँ यस्तो हुँदैन थियो। एक धार्मिक अगुवा अरिमथियाको येशू येशूलाई मृत्युदण्ड दिने कुरामा सहमत थिएनन्। तिनले पिलातससँग येशूको लास गाड्न पाऊ भन्ने विम्ती गरे। पिलातस राजी भए। येशूले येशूको लासलाई मलमलको कपडाले लपेटिएर आफ्नो निम्ति बनाएको नयाँ चियानमा राखे अनि त्यस ओडारको मुखमा एउटा ठुलो डुङ्गा गुडाइदिए। येशू र तिनका सहयोगीहरू चियानबाट गइरहेको बेला तिनीहरूले स्त्रीको एउटा झुण्डालाई देखे। तिनीहरू येशू जीवित हुनुहुँदा उहाँको पछि लागेका थिए र टाढाबाट येशूको मृत्यु भएको पनि हेरेका थिए।
हामीलाई क्षमा गर्नुहोस्, हामी हाम्रो प्रभुको लासलाई खोजिरहेछौ।
तिमीहरूलाई स्वागत छ, छिटो आऊ, विश्रामको दिन सुरु हुनै लाग्यो।
चिहान कहाँ छ भन्ने कुरो पत्तो लागेपछि ती स्त्रीहरू मसला र सुती कपडा तयार पार्न सहरमा फर्के। परम्परा अनुसार यी कुराहरू येशूको शरीर बेहेर्नको निम्ति प्रयोग गरिनु पर्ने थियो। आइतबार बिहान मिलमिले उज्यालोमा नै ती स्त्रीहरू चिहानमा आए। चिहानको मुखमा राखिएको ठुलो ढुङ्गा समस्या होला भनी तिनीहरूले सोचेका थिए। चिहानबाट त्यो ढुङ्गा हटाएको देखेर तिनीहरू अचम्भित भए अनि तिनीहरूले येशूको शरीर पनि त्यहाँ भेटाएनन्। चिहानमा केवल उहाँको सुती कपडा मात्र थियो। अचानक त्यहाँ चहकिलो पोसाक लगाएका दुई पुरुषहरू देखा परे। स्वर्गदूतहरू तिनीहरूसित बोल्दा ती स्त्रीहरू भयभीत भएर काँपे।
तिमीहरू जीवित व्यक्तिलाई मृतकहरूका बीचमा किन खोज्छौ? उहाँ यहाँ हुनुहुन्न, तर जीवित भई उठ्नु भएको छ। गालिलमा हुनुहुँदा उहाँले तिमीहरूलाई के भन्नु भएको थियो त्यो याद गर, कि मानिसको पुत्र पापी मानिसहरूको हातमा सुम्पिनु र क्रुसमा टाँगिनु र त्यसको दिनमा जीवित भई उठ्नु आवश्यक छ।
ती स्त्रीहरूलाई येशूको याद आयो। उहाँले डाँडामा र बाटो घाटोमा तिनीहरूलाई शिक्षा दिनुहुँदा भन्नुभएको सबै कुराहरू तिनीहरूले सम्झे।
तिमीहरूले यी कुरा कसैलाई नभन्नु। मानिसको पुत्रले धेरै दुःख उठाउनु पर्छ र तिरस्कृत हुनुपर्छ। ऊ मारिनेछ, तर तेस्रो दिन मृतकबाट जीवित भए उठ्नेछ।
यो नयाँ सन्देश लिएर ती स्त्रीहरू हतार हतार येशूका 11 चेलालाई भेट्न गए।
सुन, ढुङ्गा हटाएको थियो, हामी भित्र पस्यौँ, तर प्रभुको शरीर त्यहाँ थिएन।
के रे, प्रभुको शरीर थिएन रे?
अनि दुईजना व्यक्ति हामी कहाँ देखा परे? स्वर्गदूत सूर्य जस्तै चम्किएको थियो र हामीलाई भने कि तिमीहरू जीवित व्यक्तिलाई मृतकहरूको बीचमा किन खोज्छौ? साँच्चै भनेको,
हाम्रो कुरामा विश्वास गर्नुहोस्, साँच्चै विश्वास गर्नुहोस्।
हामीले तिनीहरूलाई देख्यौँ, गएर हेर, चिहान रित्तै थियो, हाम्रो प्रभु त्यहाँ हुनुहुन्न। पत्रुस, हाम्रो कुरामा विश्वास गर।
पत्रुस आफ्नै आँखाले हेर्नको निम्ति दौडेर गए। त्यसरी अल्लमल्ल परिरहेको दिन अरू दुईजना व्यक्तिहरू त्यस्तै अचम्मको खबर लिएर चेलाहरू कहाँ यरुसलेममा आए।
प्रभु साँच्चै बौरी उठ्नु भएको छ, उहाँ सिमोन कहाँ देखा पर्नु भयो, हामीले उहाँलाई चिनेनौ, बाटोमा पनि चिनेनौ,
तर जब उहाँले रोटी भाँच्नु भयो तब हामीले उहाँलाई चिन्यौ।
इमाउसमा कति अचम्म, उहाँ त्यहाँ जानु पर्ने।
तिमीहरूलाई शान्ति होस्।
येशू अचानक त्यो झुण्डाको बीचमा उभिनु भयो। उहाँ बन्द ढोकाबाट भित्र आउनुभयो। तिनीहरू आफूले भूत पो देखिरहेको छौ कि भनी तर्सिएर डराए।
तिमीहरू किन विचलित हुन्छौ? तिमीहरूको मनमा किन शङ्का उत्पन्न हुन्छ? मेरा हात र मेरा पाउ हेर, म नै हुँ, मलाई छोएर हेर। किनकि प्रेतको मासु र हाट हुँदैन, तर तिमीहरू देख्दछौ मेरा त हात छन्। तिमीहरूसँग हुँदा मैले बोलेका वचनहरू यिनै हुन्, अर्थात् मूसाको व्यवस्था, अगमवक्ता र भजनका पुस्तकमा मेरो विषयमा लेखिएका सबै कुरा पुरा हुनै पर्छ। यसो लेखिएको छ कि ख्रीष्टले दुःख भोग्नु र तेस्रो दिनमा मृतकबाट जीवित हुनुपर्छ, अनि यरुसलेमबाट सुरु गरेर सबै जातिहरूलाई उहाँको नाउँमा पश्चाताप र पाप क्षमाको प्रचार हुनुपर्छ। तिमीहरू यिनै कुराको साक्षी हो, म मेरा पिताको प्रतिज्ञा तिमीहरूका पठाउँछु, तर माथिबाट शक्ति प्राप्त नगर्ने तिमीहरू यही सारमा बसिरह।
येशू अरू बेला पनि धेरैपल्ट चेलाहरूको विभिन्न समूहको अघि देखा पर्नुभयो, अनि एकपल्ट चाहिँ 500 मानिसहरूको अघि देखा पर्नुभयो। गालिलको डाँडामा उहाँले 11 चेलालाई भेटाउनु भयो।
प्रभुले तिमीहरूलाई आशिष दिउन् र रक्षा गरून्। स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिएको छ, यसकारण जाओ र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाममा तिनीहरूलाई बप्तिस्मा दियो, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुराहरू पालन गर्न तिनीहरूलाई सिकाओ, हेर म युगको अन्तसम्म सधैँ तिमीहरूको साथमा छु।
अन्तमा मृत्युबाट बौरी उठ्नु भएको 40 येशूले आफ्ना चेलाहरूलाई जैतुन पहाडको बगैँचामा लैजानु भयो। उहाँले आफ्नो हात उचालेर तिनीहरूलाई आशीर्वाद दिनुभयो। तिनीहरूलाई आशीर्वाद दिनु हुँदै गर्दा उहाँ तिनीहरूबाट छुटिनु भयो र स्वर्गमा लगिनु भयो।
सबैभन्दा महान आश्चर्य कर्म भइसकेको थियो। यीशुले मृत्युलाई जित्नुभयो। उहाँले आफूलाई दाबी गर्नुभएको कुरामा कुनै शङ्का थिएन। उहाँ मानिसको रूपमा स्वयं सृष्टिकर्ता परमेश्वर हुनुहुन्थ्यो, जो संसारको पापको निम्ति आफ्नो निर्दोष प्राणको मूल्य चुकाउन आउनुभयो। आदिदेखि नै परमेश्वरको योजना यही नै थियो। यीशुले भन्नुभयो, यदि हामीले उहाँलाई उद्धारकर्ताको रूपमा ग्रहण गर्यौं भने उहाँले हाम्रा पापहरू क्षमा गरिदिनुहुनेछ। तिनीहरू मृत्युपछि पनि परमेश्वरको साथमा सधैँभरि जिउनेछन्। उहाँ संसारको पापको मूल्य चुकाउन एक बलिको रूपमा मर्नुहुने कुराको उहाँले भविष्यवाणी गर्नुभयो। उहाँले यो पनि भन्नुभयो कि उहाँ मृत्युबाट बौरी उठ्नुहुनेछ। उहाँ बौरी उठ्नु भएको घटनाले उहाँ जीवित उद्धारकर्ता हुनुहुन्छ भनी दर्शाउँछ। त्यसकारण उहाँमाथि विश्वास गर्नेहरूलाई अनन्तसम्म बचाउन उहाँ सामर्थ्य हुनुहुन्छ।
पुनरुत्थान र जीवन मनै हो। मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ।
यीशुले तपाईँका पापहरू क्षमा गरेर तपाईँको जीवनलाई उहाँको प्रेम र शान्तिले भर्न चाहनुहुन्छ। तपाईँले अहिले जिइरहनु भएको जीवनभन्दा उत्तम जीवन उहाँ तपाईँलाई दिन चाहनुहुन्छ, एउटा उद्देश्य र अर्थले भरिएको पूर्ण र प्रशस्तताको जीवन।
हेर, म ढोकामा उभिएर ढकढकाउँछु। कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म त्यस कहाँभित्र आउनेछु।
यदि तपाईँका पापहरू क्षमा हुनु हो भने र मृत्युपछि परमेश्वरको साथमा जिउनेछु भनी निश्चय हुनु हो भने तपाईँले यीशुलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गर्नुपर्छ। र तपाईँले उहाँमा विश्वास गर्नुभयो भने उहाँले तपाईँलाई ग्रहण गर्नुहुनेछ, किनकि उहाँले भन्नुभएको छ,
हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ हो, म तिमीहरूलाई विश्राम दिनेछु। बाटो र सत्य जीवन मनै हो। मद्वारा बाहेक कोही पिता कहाँ जान सक्दैन।
यदि तपाईँ यीशुको क्षमादान पाउन चाहनुहुन्छ भने अहिले नै उहाँलाई भन्नुहोस्। जब प्रार्थनाद्वारा तपाईँ उहाँमा आफ्नो भरोसा व्यक्त गर्नुहुन्छ तब यीशु ख्रिस्ट तपाईँको जीवनमा आउनुहुनेछ। परमेश्वरले तपाईँको हृदयको विचार जान्नुहुन्छ। तपाईँको बोलीमा होइन तर हृदयको अवस्थामा रुचि राख्नुहुन्छ। तपाईँले यसरी प्रार्थना गरे पनि हुन्छ, प्रभु यीशु, मलाई तपाईँको खाँचो छ। मेरो खातिर क्रुसमा मरेर मेरा पापहरूको मूल्य चुकाउनु भएको निम्ति धन्यवाद। म मेरो जीवनको ढोका खोल्दछु र तपाईँलाई मेरो प्रभु र मुक्तिदाता भनी ग्रहण गर्दछु। मेरो जीवनलाई तपाईँले अधीन गर्नुहोस्। मलाई तपाईँले चाहनुभएको जस्तो व्यक्ति बनाउनुहोस्। आमिन। यदि तपाईँ ख्रिस्टलाई आफ्नो जीवनमा निम्त्याउन चाहनुहुन्छ भने यो प्रार्थना गर्नुहोस्। तपाईँ मुख खोलेर वा मनमा नै यो प्रार्थना गर्न सक्नुहुन्छ। तपाईँ मेरो पछि पछि यो प्रार्थना भन्नुहोस्। प्रभु यीशु, मलाई तपाईँको खाँचो छ। मेरो खातिर क्रुसमा मरेर मेरा पापहरूको मूल्य चुकाउनु भएको निम्ति धन्यवाद। म मेरो जीवनको ढोका खोल्दछु र तपाईँलाई मेरो प्रभु र मुक्तिदाता भनी ग्रहण गर्दछु। मेरो जीवनलाई तपाईँले अधीन गर्नुहोस्। मलाई तपाईँले चाहनुभएको जस्तो व्यक्ति बनाउनुहोस्। आमिन। यदि तपाईँले यीशु ख्रिस्टलाई आफ्नो मुक्तिदाता भनी ग्रहण गर्नुभयो भने तपाईँ निश्चित हुनुहोस्, उहाँ अहिले तपाईँको जीवनमा हुनुहुन्छ। उहाँले तपाईँका पापहरू क्षमा गरिदिनु भएको छ र अब मृत्युपछि पनि तपाईँ सधैँ परमेश्वरको साथमा जिउनुहुनेछ। तपाईँ यीशु ख्रिस्टसँगको आफ्नो नयाँ सम्बन्धमा दिनहुँ उहाँसँग प्रार्थना गरेर अघि बढ्दै जान सक्नुहुन्छ। परमेश्वरको वचन पढ्नुहोस्, उहाँका आज्ञा पालन गर्नुहोस्, विश्वासीहरूसँग भेटघाट गर्नुहोस्। उहाँले तपाईँलाई दिनुभएका अचम्मका प्रतिज्ञाहरू सधैँ सम्झनुहोस्, किनकि उहाँले भन्नुभएको छ,
म तिमीहरूलाई कुनै रीतिले छोड्ने छैन, म तिमीहरूलाई त्याग्ने छैन। हेर, म युगको अन्तसम्म सधैँ तिमीहरूको साथमा छु।
अधिक जानकारीको निम्ति हामीलाई पत्र लेख्नुहोला। पत्रमा आफ्नै बारेमा संक्षेपमा केही लेख्नुहोला। साथै कतिजना मानिसहरूले तपाईँसित मिलेर यीशुको कथा सुनेछौ पनि लेख्नुहोला। हामीले तपाईँको निम्ति पठाउन लागेको क्यासेट कस्तो प्रकारले प्रयोग गर्ने विचार गर्नुभएको जस्तो खुलाएर लेख्नुहोस्। कार्यक्रम सुनिदिनु भएको निम्ति धेरै धेरै धन्यवाद। हाम्रो ठेगाना यस प्रकार छ, यीशु फिल्म, पोस्ट बक्स नम्बर 848, काठमाडौँ, नेपाल